आगे सबक देखिए भाई, मतन में देखिए, वकान अल कुदमा उयद कुरून फी सदरिल किताब मा युसमून रुउस समानिया अल अव्वलुल गरजु लि अल्ला यकून तलबुहु अबतन अस्सानिल मनफअतु अय मा यतशवकुल कुल्लु तबअन लि यंबसित फि तलबि व यतहम्मल अल मशक्कता والثالث التسمية وهي عنوان العلم ليكون عنده إجمال ما يفصله. شرع تہذیب کا آخری حصہ خاتمہ ہم پڑھ رہے ہیں اور خاتمے کے اندر ماتن نے آپ کو اجزاء علوم بتلائے کہ علوم کے اجزاء تین چیزیں ہیں، موضوعات، مبادی اور مسائل. موضوعات وہ چیزیں جن کے اعراض ذاتیہ سے اس علم میں بحث کی جائے، اور مبادی جو ہیں کچھ ایسی چیزیں جن پر مسائل کا سمجھنا موقوف ہوتا ہے، یہ تصورات بھی ہو سکتے ہیں اور تصدیقات بھی. اس لیے ان مبادی کی بھی دو قسمیں ہو گئیں، کچھ مبادی تصوریہ ہیں اور کچھ مبادی تصدیقیہ. مبادی تصوریہ کے اندر موضوعات کی تعریف، اور اگر وہ مرکب ہوں تو ان کے اجزاء کی تعریف اور ان کے اعراض ذاتیہ کی تعریف. اور مبادی تصدیقیہ جو ہیں ان سے اس علم کے جو دلائل ہیں وہ مرکب ہوتے ہیں، وہ بنتے ہیں. تو یہ مبادی تصوریہ اور مبادی تصدیقیہ اس علم کے اندر داخل ہیں. اور جبکہ مسائل انہوں نے آپ کو بتلایا کہ کچھ قضایا ہیں کہ جو اس علم میں مطلوب ہوتے ہیں، جس کی وجہ سے اس علم کو پڑھا اور پڑھایا جاتا ہے، تو یہ مسائل مقصود بالذات ہوتے ہیں، اور ان کے موضوعات بھی خاص ہوتے ہیں اور محمولات بھی خاص. ان کے موضوعات یا تو وہ اسی علم کا موضوع ہوگا، یا اس کی کوئی نوع ہوگی، یا اس کی کوئی عرض ذاتی ہوگی، یا اس علم کے موضوع اور اس کی کسی عرض ذاتی سے یہ موضوع مرکب ہوگا، یا اس علم کی کسی نوع اور اس کی عرض ذاتی سے یہ موضوع مرکب ہوگا، یہ مسائل کے موضوع بھائی. اور محمولات جو ہیں وہ ان موضوعات کے عوارض ذاتیہ ہوتے ہیں. اور پھر گزشتہ سبق کے آخر میں شارح نے آپ کو بتلایا تھا کہ جو مصنف نے یہ ذکر کیا کہ جو مسائل کے محمولات ہوتے ہیں ان کے موضوعات کے عوارض ذاتیہ ہوتے ہیں. اس پر کہتے ہیں استاذ محقق دوانی رحمہ اللہ، انہوں نے اشکال اور اعتراض کیا ہے کہ بسا اوقات ان کے جو محمولات ہوتے ہیں وہ عوارض عامہ ہوتے ہیں، عوارض عامہ ہوتے ہیں، لہذا یہ کہنا کہ ان کے محمولات ہمیشہ ان موضوعات کے عوارض ذاتیہ ہوتے ہیں یہ درست نہیں، کیونکہ بسا اوقات ہم دیکھتے ہیں کہ ان کے جو محمولات ہیں وہ عوارض عامہ ہوتے ہیں اور بھی چیزوں میں پائے جاتے ہیں. ہاں معتبر یہ ہے، معتبر وہ فرماتے ہیں، معتبر یہ ہے کہ یہ جو محمولات ہیں مسائل کے اس علم کے موضوع سے زیادہ عام نہیں ہونے چاہیے. اس علم کے موضوع سے، یعنی اس علم کے موضوع سے زیادہ عام ہو ان کے محمولات، وہ معتبر نہیں ہیں. معتبر کون سے ہیں؟ جو اس علم کے محمولات کے عوارض ذاتیہ ہوں وہ معتبر ہیں، عام جو ہیں وہ معتبر نہیں. اور اس پر پھر شارح نے اشکال کیا تھا کہ اگر عام معتبر نہیں ہے تو اخص بھی معتبر نہیں ہونے چاہیے. اس لیے کیونکہ اگر اخص جو ہیں، کچھ محمولات جو ہوتے ہیں وہ اخص ہوتے ہیں، تو ان کو تردید کے ذریعے ہم کس کی طرف لوٹا سکتے ہیں؟ عوارض ذاتیہ. کس کی طرف؟ عوارض ذاتیہ کی طرف ہم لوٹا سکتے ہیں. جیسے کہا جائے الحیوان زاحق، تو زاحق یہ تو خاص ہے، ہر حیوان تو زاحق نہیں ہے، لیکن یہاں اگر تردید کر دی جائے، میں نے بتایا تھا ایک ہے تردید، ایک ہے تعین. تعین جس میں ایک چیز معین ہو اس کے ساتھ حکم لگایا جاتا ہے، اور تردید کے اندر دو یا زیادہ چیزوں کے درمیان تردید کر دی جاتی ہے کہ یہ ہے یا یہ ہے. مثلا آپ کہتے ہیں زید عالم، تو دیکھو آپ نے تعین کر دی کہ زید کیا ہے؟ عالم ہے. اور کبھی تعین نہیں کی جاتی، اس کو تردید کہتے ہیں. مثلا آپ کہتے ہیں زید عالم او شاعر او کاتب، زید عالم ہے یا کاتب ہے یا شاعر ہے، تو یہ آپ نے تردید کر دی. تو یہ تردید تعین کے مقابلے میں ہے. تعین میں ایک چیز کو متعین کیا جاتا ہے اور تردید میں متعین نہیں کیا جاتا. تو بات چل رہی تھی کہ ان مسائل کے موضوعات جو ہیں کہتے ہیں استاذ محقق فرماتے ہیں اگر عام ہوں تو معتبر نہیں، معلوم ہوا اخص ہوں تو معتبر ہیں، تو اس پر شارح نے اعتراض کیا تھا کہ اگر عام معتبر نہیں تو اخص کو بھی معتبر نہیں ہونا چاہیے، اور اگر اخص معتبر ہیں تو عام کو بھی معتبر ہونا چاہیے، کیونکہ محمولات عامہ ہو یا محمولات خاصہ دونوں کا عوارض ذاتیہ کی طرف لوٹایا جا سکتا ہے، اگر وہ محمولات عامہ ہیں تو وہاں پر کوئی قید مخصصہ بڑھا کر اس کو عارض ذاتی بنایا جا سکتا ہے، جیسے الانسان ماشین، انسان اپنے پاؤں پر چلنے والا ہے، مشا یمشی کا کیا معنی؟ اپنے پاؤں پر چلنا، الانسان ماشین، اب یہ ماشی عارض عام ہے، انسان میں بھی پایا جاتا ہے اور حیوانات میں بھی ہے، لیکن اسی کے ساتھ کوئی قید مخصصہ لگا دو تو یہ اس کو عارض ذاتی بنا دے گا، جیسے مستقیم القامہ، مستقیم القامہ انسان بھی ہے اور درخت بھی ہے، درخت بھی سیدھے کھڑے ہیں، انسان بھی سیدھے کھڑے ہوتے ہیں اپنے پاؤں پر، تو ماشی بھی عارض عام تھا، مستقیم القامہ بھی عارض عام تھا، لیکن جب دونوں کو ملایا تو یہ کیا بن گئے؟ عارض ذاتی، تو یوں کہیں گے الانسان ماشین مستقیم القامہ، انسان اپنے پاؤں پر چلنے والا ہے، سیدھے قد والا ہے، اب یہ دونوں چیزیں تو صرف انسان میں جمع ہیں اور کسی چیز میں جمع نہیں ہیں، تو دیکھا ایک عارض عام تھا اس کے ساتھ ایک خاص قید لگا کر اس کو کیا بنا دیا گیا؟ عارض ذاتی، اسی طرح اگر کوئی عارض اخص ہو تو اس کے اندر بھی تردید کے ذریعے اس کو عارض ذاتی بنایا جا سکتا ہے، مثلا میں کہتا ہوں الحیوان زاحق، حیوان کیا ہے؟ زاحق، اب زاہق تمام حیوانات تو نہیں ہے، صرف انسان ہیں، باقی حیوانات تو غیر زاہق ہیں، تو یہ زاہق یہ ایسا محمول ہے، الحیوان زاہق، یہ زاہق ایسا محمول ہے جو حیوان یعنی موضوع سے اخص ہے، کیا ہے؟ اخص ہے، اس کے بعض افراد میں ہے بعض میں نہیں ہے، ہاں اسی کو تردید کے ذریعے عارض ذاتی بنا سکتے ہیں کہ الحیوان اما زاہق او غیر زاہق، یا زاہق ہوگا یا غیر زاہق، اب دیکھو یہ عارض ذاتی بن گیا، تو لہذا جس طرح عارض اخص کو عارض ذاتی بنایا جا سکتا ہے تردید کے ذریعے، اسی طرح عارض عام کو بھی قید مخصصہ کے ذریعے عارض ذاتی بنایا جا سکتا ہے، تو اگر استاذ محقق دوانی کی بات مان لی جائے، یوں میں نے بتلایا تھا یا اس کو آپ اعتراض بنائیں ہی نہ استاذ پر، بلکہ صرف اتنا کہیں کہ استاذ نے تو صرف ایک جہت ذکر کی لیکن دوسری جہت بھی معتبر ہونی چاہیے، انہوں نے صرف کیا کہا تھا کہ محمول اگر عارض عام ہو وہ معتبر نہیں، اگر یہ معتبر نہیں ہے تو ہم کہتے ہیں، شارح کہتا ہے، تو پھر ہم کہتے ہیں کہ عارض اخص کو بھی معتبر نہیں ہونا چاہیے، اور اگر عارض اخص معتبر ہے تو پھر عارض عام کو بھی معتبر ہونا چاہیے، کیونکہ دونوں چاہے عارض اخص ہو یا عام ہو ان کو عارض ذاتی کی طرف لوٹایا جا سکتا ہے، جی اب آگے دیکھیے بھائی کہتے ہیں وکان القدماء یذکرون فی صدر الکتاب ما یسمونہ الرؤوس الثمانیہ، کہتے ہیں قدماء جو ہے قدیم علماء، یذکرون وہ ذکر کرتے تھے فی صدر الکتاب کتاب کے آغاز میں کتاب کے شروع میں، ما وہ چیز یسمونہ الرؤوس الثمانیہ تھا جس کو وہ رؤوس ثمانیہ کہتے تھے، رؤوس ثمانیہ، رؤوس جمع ہے رأس کی اور رأس سر کو کہتے ہیں، سر جیسے بدن انسانی میں سر انتہائی اہم ہے، اس کے بغیر انسان زندہ ہی نہیں رہ سکتا، تو اسی کے ذریعے عربی میں پورے انسان کو بھی تعبیر کیا جاتا ہے، انسان کے ایک فرد کے بجائے کیا کہہ دیتے ہیں؟ رأسن، یا مثلا تین افراد آئے ہیں تو کہہ دیں گے ثلاثہ رؤوس، کتنے افراد ہیں؟ تین افراد ہیں، تو رأس کے ساتھ پورے انسان کو بھی مراد لے لیتے ہیں، اور نیز رأس جیسے سر جسم کا بدن کا اہم ترین حصہ ہے، اسی طرح جو قوم کا سردار ہے اس کو بھی رأس القوم کہتے ہیں عربی میں، تو یہاں بھی رؤوس سے مراد ہیں کچھ اہم اور بنیادی باتیں، علوم کے اندر آٹھ اہم اور بنیادی باتیں وہ ذکر کرتے تھے جن کو وہ رؤوس ثمانیہ کہتے تھے، بات سمجھ میں آ گئی؟ رؤوس ثمانیہ، تو جیسے رأس جو ہے بدن کا اہم حصہ ہے، اس کے بغیر کوئی انسان زندہ نہیں رہ سکتا، ہاتھ کٹ جائے زندہ رہ سکتا ہے، پاؤں کٹ جائے زندہ رہ سکتا ہے، لیکن سر کٹ جائے تو انسان زندہ، تو یہ سر چونکہ بدن کا سب سے اہم حصہ ہے، جز ہے، لہذا اس کے ساتھ پورے بدن کو تعبیر کر دیتے ہیں، رأس بول کر پورا انسان مراد لے لیتے ہیں، مثلا آپ کہتے ہیں میرے پاس پانچ افراد آئے تو آپ خمسہ رؤوس کہہ دیتے ہیں، عربی میں اس کو رؤوس سے تعبیر کر دیتے ہیں، اور اسی طرح سردار جو ہے اس کو بھی رأس سے تعبیر کرتے ہیں، سردار چونکہ قوم کا سب سے اہم فرد ہے لہذا اس کو رأس القوم سے عربی میں تعبیر کرتے ہیں، تو یہاں بھی رؤوس کا جو لفظ آیا اس سے مراد ہیں اس علم کی اہم اور بنیادی باتیں، تو وہ آٹھ بنیادی باتیں جن کو انہوں نے جو جن کو وہ درج کرتے تھے تمام علوم کی تمام کتابوں کی ابتدا میں، ان کو کیا کہتے ہیں؟ رؤوس سمانیہ کہتے ہیں، آٹھ بنیادی اور اہم باتیں، اور یاد رکھو یہ جو بنیادی اور اہم باتیں ہوتی تھیں یہ اس علم سے خارج ہوتی ہیں، علم کے اندر داخل نہیں، ہاں ان کو جان لے گا تو علم میں آگے بصیرت حاصل ہو جائے گی، اچھے طریقے سے اس علم کو سمجھے گا جانے گا اور قلبی اطمینان ہوگا، بھائی اس کو معرفت حاصل ہوگی، تو یہ رؤوس سمانیہ ہیں بھائی، تو کہتے ہیں وکان القدماء یذکرون فی صدر الکتاب ما یسمونه رؤوس السمانیہ، اور قدیم علماء جو ہیں وہ ذکر کرتے تھے اپنی کتابوں کے شروع میں وہ چیز جس کو وہ رؤوس سمانیہ کہتے تھے، تو یہ آٹھ اہم اور بنیادی باتیں یہ رؤوس سمانیہ ہیں، الاول الغرض لئلا یکون طلبه عبثا، پہلی بات ان میں وہ غرض تھی کہ اس علم کی غرض کیا ہے، مقصد کیا ہے، تاکہ طالب علم کی طلب عبث یعنی بیکار نہ ہو، بھائی بیکار نہ ہو، کہ مقصد کیا ہے یہ علم، کس لیے اس کو مدون کیا گیا، تاکہ اس کی طلب عبث نہ ہو بیکار نہ ہو، اس علم کے حاصل کرنے کا مقصد کیا ہے، وسان المنفعت، اور دوسری چیز جو ہے اس علم کا نفع ہے، ای ما یتشوق الکل طبعا، یہ یا تو یتشوق ہے اس صورت میں، الیہ یہاں پر محذوف نکال لیں گے، ما یتشوق الیہ الکل طبعا، وہ چیز کے مشتاق ہوتا ہے اس کی طرف، الکل اے کل واحد ہر شخص بھائی، طبعا طبعی طور پر علم کے فائدے بھائی جن کی طرف ہر شخص طبعی طور پر مائل ہوتا ہے، ہر شخص چاہتا ہے یہ فائدہ حاصل کر لے، تو کہتے ہیں آسان المنفعت، علم کا فائدہ، ای ما یتشوق الکل طبعا، یعنی وہ چیز کے جس کی طرف مشتاق ہو جس کا شوق ہو، الکل ہر ایک کو، طبعا طبعی طور پر، لینبسط فی الطلب ویتحمل المشقت، تاکہ وہ خوش ہو، انبسط ینبسط کے معنی ہے خوش ہونا، تاکہ لینبسط فی الطلب، تاکہ وہ اس علم کی طلب میں خوش ہو کہ میں ایک قیمتی علم حاصل کر رہا ہوں، میں ایک اہم علم حاصل کر رہا ہوں، ویتحمل المشقت، اور تاکہ وہ اس میں مشقت برداشت کرے، جب اس علم کا فائدہ پیش نظر ہوگا تو طالب علم کیا کرے گا، مشقت بھی برداشت کرے گا اور خوشی خوشی اس علم کو حاصل کرے گا کہ یہ بڑا عظیم اور قیمتی علم ہے، اس سے مجھے یہ فوائد حاصل ہوں گے، تو دو چیزیں ذکر ہو گئیں، پہلی چیز کیا، غرض اس کے علم کی غرض، تاکہ اس کا علم کی طلب بیکار نہ ہو، اور دوسرا اس علم کا نفع، اب آپ پریشان ہوں گے کہ بھائی غرض وہ مقصد جس کے لیے علم حاصل کیا جائے اور نفع، یہ دونوں تو ایک ہی چیز ہیں، نہیں بھائی ان دونوں میں باریک فرق ہے، علماء بیان کرتے ہیں بھائی، دیکھیے شرح میں اس کو ذکر کریں گے بھائی، دیکھیے شرح میں، قوله یذکرون ای فی صدر کتبہم، یعنی مقدمہ اس کو ذکر کرتے تھے اپنی کتابوں کے آغاز میں، علی انہا من المقدمات او من المبادی، اس بنا پر کہ یہ مقدمات میں سے ہے، یہ آٹھ چیزیں مقدمات میں سے ہیں، او من المبادی یا مبادی میں سے ہیں، کس میں سے ہیں، مقدمات میں سے ہیں یا مبادی میں سے ہیں، بالمعن الاعم، اور یہ مقدمات اور مبادی جو ہیں بالمعن الاعم ہیں، یہ کیا ہیں، بالمعن الاعم ہیں، تو یہ مقدمات اور مبادی بالمعن الاعم ہیں بھائی، بالمعن الاخص نہیں، اوپر بھائی متن کے اندر مبادی کے بھی دو معنی بیان ہوئے اور مقدمات کے بھی دو معنی بیان ہوئے، مبادی پہلا معنی بیان ہوا تھا، کچھ وہ چیزیں جن پر یہ علم موقوف ہوتا ہے جو اس علم میں داخل ہوتے ہیں، और बाद में फिर बताया अल्लामा इब्ने हाजिम ने मबादी का और माना बयान किया है भाई, उन्होंने इस मबादी का इतलाक किया है इब्तिदाई बातों पर जो इब्तिदा में जिक्र कर दी जाए, और हो सकता है वो इलम में दाखिल हो, हो सकता है इलम में दाखिल ना हो। तो ये जो अल्लामा इब्ने हाजिब ने मबादी का माना किया और जो जिस पर उन्होंने उसका इतलाक किया वो मबादी आम है, किसके मुकाबले में, जो माकबल में मबादी जिक्र हुए। पहले मबादी क्या थे, इलम के अंदर दाखिल, और दूसरे आम है, हो सकता है दाखिल हो या दाखिल ना हो। लेकिन ये रूस समानिया ये तो इलम में दाखिल नहीं है, तो मबादी का एक माना भी इस पर सादिक नहीं आता, ना मबादी का पहला माना, क्योंकि ये आठ चीजें क्या हैं, इलम में दाखिल नहीं, और पहले मबादी तो इलम में दाखिल होते हैं, और मबादी बमाने सानी भी इन पर सादिक नहीं आता, क्योंकि वो मबादी तो आम थे, हो सकता है इलम में दाखिल हो सकता है दाखिल ना हो, उसमें दोनों एहतमाल थे, लेकिन ये आठ तो कतई तौर पर इलम से खारिज हैं भाई, ये आठ तो कतई तौर पर इलम से खारिज हैं, तो मबादी बमाने सानी भी इन पर सादिक नहीं आता। और नीज मुकदमात भी दो माना मुकदमात के गुजरे थे, मुकदमात कुछ मबादी तस्दीकिया थे जिनसे उस इलम के दलाइल मुरकब होते हैं, मालूम हो वह इलम के अंदर दाखिल होते हैं, और दूसरे मुकदमात जो अल्लामा इब्ने हाजिब ने जिक्र किए वो इस इलम की तारीफ मौजू और गरज वायत, तीन चीजें थी, तीन चीजें थी, और वह इलम से खारिज हैं। वो क्या है, तो पहले जो मुकदमात जिक्र हुए वो इलम के अंदर दाखिल, दूसरे जो मुकदमात जिक्र हुए उसमें सिर्फ तीन चीजें हैं और वो इलम से खारिज, और ये जो रुऊस समानिया हैं ये तो इलम से खारिज हैं, तो पहले जो मुकदमात का लफ्ज आया वो भी इस पर सादिक नहीं, क्योंकि वो तो इलम में दाखिल होता है। और दूसरा माना जो मुकदमात का जिक्र किया अल्लामा इब्ने हाजिब ने, वो भी इन पर सादिक नहीं आता, क्योंकि उसमें तो सिर्फ तीन बातें जिक्र होती हैं, उस इलम की तारीफ मौजू और गरजो गायत, जबकि इसमें तो आठ बातें जिक्र हो रही हैं। तो ये न इस पर वो मुकदमात उसी खास माना के साथ सादिक आता है, और न मबादी उन खास माना के साथ जो ऊपर दो दो माना जिक्र हुए। तो ये आठ चीजें हैं, ये मुकदमात में से आप बना लें या मबादी में से इसको करार दे दें, लेकिन ये बिलमान अल आम है, वो ऊपर वाले माना यहां मुराद नहीं होंगे। बात समझ में आ गई। तो कहते हैं ऐफी सदरी कुतुबिहिम, यानी अपनी किताबों के आगाज में, अला अन्नहा मिनल मुकद्दिमाती औ मिनल मबादी बिल मानल आमी, इस बिना पर कि ये मुकद्दिमात या मबादी में से हैं, बिल मानल आमी मानाए आम के साथ, यानी ये मुकद्दिमात में से भी हैं, तो ये मुकद्दिमात बिल मानल आम हैं, ऊपर वाले माना खास मुराद नहीं, और अगर ये मबादी में से शुमार कर लें तो भी ये बिलमानल आम है भाई, बिलमानल अखस नहीं। कौलुहुल गरजु इअलम अन्नमा यतरत्तबु अलल फिअली। अच्छा, अब आगे गरज और मनफियत का फर्क जिक्र करने लगे हैं, गरज और मनफियत का फर्क। गरज किसे कहेंगे, नफा किसे कहेंगे, बजाहिर तो हमें एक ही जैसे लगते हैं, जो गरज है वही क्या है, उस इलम का नफा है। याद रखो, गरज वो मकसद जिसके खातिर कोई काम किया जाए, यानी कोई काम शुरू करने से पहले जो आगे नतीजा आएगा जिसकी खातिर इस फेल को किया जा रहा है उसको गरज कहते हैं, और काम हो जाने के बाद वही नतीजा मनफियत और फायदा और गायत कहलाएगा भाई। तो कोई भी काम शुरू करने से पहले जो फाइल उस फेल को करने वाला जो है वो उस नतीजे को जहन में रखता है, उस मकसद को जहन में रखता है कि ये काम मैं करूंगा तो मुझे ये फायदा हासिल होगा, तो वो उस काम की गरज कहलाती है। और यही गरज और यही नतीजा जब काम हो जाए और हासिल हो जाए तो इसको मनफात और गायत कहते हैं भाई, इसको मनफियत और गायत कहते हैं। बल्कि मनफियत और गायत आम है भाई, एक फेल का आप करते हैं किसी खास मकसद के लिए तो वो उस फेल की गरज है, और उस फेल के हो जाने के बाद वही फायदा भाई, वही फायदा हो सकता है हासिल हो सकता है हासिल ना हो। तो अगर वो फायदा हासिल हो जाए तो अब उसको फायदा कहेंगे, गाया कहेंगे। और नीस फायदा सिर्फ वही नहीं हो सकता, फवाइद और भी हो सकते हैं। जैसे मसलन आप चारपाई बनाते हैं, चारपाई किस लिए बनाते हैं, लेटने के लिए, आराम करने के लिए। लेकिन क्या चारपाई पर आराम करने ही का काम लिया जाता है चारपाई से, या चारपाई पर बैठते भी हैं आप? चारपाई पर बैठते भी हैं, चारपाई पर कभी सामान वगैरह भी रख लिया जाता है, तो फवायद ज्यादा हो सकते हैं। अलबत्ता फर्क यह है, एक है फायदा, एक है गरज। वो मकसद जो इल्लत हो, सबब हो किसी काम के करने का, वो उसकी गरज कहलाता है, और जो नतीजा उस फेल के होने के बाद मुरतब हो, उसको उस चीज का फायदा कहते हैं। याद रखो, फेल इख्तियारी का सुदूर फाइल से किसी फायदे के तसव्वुर के बगैर नहीं होता। कोई ना कोई फायदा जहन में रख कर कोई शख्स किसी फेल को करता है, तो यह फायदा बई लिहाज के सबब बना इस फेल के करने का, इसको गरज कहते हैं। और फेल के होने के बाद, फेल के होने के बाद यही चीज जब उस फेल पर मुरतब हो, यह फायदा उस फेल से हासिल हो या इसके अलावा कोई और फायदा हासिल हो, तो इन सब को फवाइद और मनफातें और गायात कहते हैं। तो आसान लफ्जों में यूं कहो, ये जो गरज होती है, ये काम की इल्लत होती है, इसी की वजह से वो काम किया जाता है, और फायदा जो है वो आम है। हो सकता है जिस मकसद के लिए फेल किया गया था वही उसका फायदा हो, और हो सकता है उसके फवाइद और भी ज्यादा हों। और नीज किसी फेल के बाद जिस मकसद के लिए वो काम किया जाए उसका हासिल होना जरूरी नहीं है। फर्क समझ में आया? आपको इलम हासिल करने लगे, आपका जो मकसद है वो इलम हासिल करने से पहले, उसको गरज कहेंगे। इलम हासिल करने से पहले वो क्या कहलाएगा? गरज। और इलम हासिल करने के बाद जब वो आपको हासिल होगा तो वही नतीजा अब गायक और फायदा कहलाएगा। अच्छा देखिए भाई, इलम अन्नमा यतरतब अलल फिअल इनकान बाइसन लिल फाइल अला सुदूरी जालिकल फिअल मिन्हु युसम्मा गरजन व इल्लतन गाइयतन। जी यहां इल्लत गाई का तस्करा आया भाई जी। पहले ये कुछ दो तीन चीजें लिख लीजिए भाई, ये आपको हर जगह काम आएंगी भाई। लिखिए भाई, फलासफा लिखते हैं, फलासफा लिखते हैं कि हर मसनू शय, मसनू स्वाद के साथ है, कि हर मसनू शय, मसनू का माना जानते हो भाई? वो चीज जिसके बनाने में इंसानी अमल का दखल हो भाई। चारपाई आप बनाते हैं, खुद बखुद होती है या आपको बनानी पड़ती है? बनानी पड़ती है। तो जिस चीज के तैयार करने में इंसानी अमल दखल हो उसको मसनू कहते हैं, यानी इसको बनाया गया है। सना का क्या माना? बनाना। मसनू जिसको बनाया है और इंसान ने भाई। तो फलासफा लिखते हैं कि हर मसनू शय के लिए चार इल्लतों का वजूद लाजिम है, चार इल्लतों का वजूद लाजिम है। नंबर एक, इल्लत मादी, दाल मुशद्दद है, यह अलग उनवान दें। नंबर एक, इल्लत मादी, इल्लत मादी, यानी यानी मा बिही अशयउ, अशयउ बिलकुवती गोलता है आखिर में, बिलकुवती लिख लिया, मा बिही शयउ बिलकुवती। तर्जमा समझ में आ रहा है? वो चीज जिसके जरिए कोई शय बिलकुवा होती है, जैसे मिट्टी घड़े के लिए, जैसे मिट्टी घड़े के लिए। बात समझ में आ रही है? मा बिही शय उबिल कुवती, वो चीज जिसके जरिए कोई शय बिलकुवा होती है। भाई ये मिट्टी है तो ये घड़ा बनेगा, मिट्टी नहीं तो घड़ा भी नहीं बन सकता। तो इल्लत मादी से यूं कहें, एक चीज का मटेरियल जिससे वो चीज तैयार होती है, वो चीज है तो वो चीज उससे बन सकती है, अगर वो मटेरियल ही नहीं है तो वो चीज ही नहीं बन सकती। ये जो मटेरियल होता है इसके जरिए कोई शय बिलकुवा होती है, यानी इसके जरिए आप वो चीज बना सकते हैं, अगर ये होगी तो वो चीज भी बन सकेगी, वरना नहीं भाई। तो इल्लत मादी को क्या कहते हैं? मा बिही शय ओ बिलकुवा। ये अरबी अल्फाज में लिखवा रहा हूं, ये आपने याद करने हैं भाई, ये आपको काम आएंगे हर जगह। اور آسان لفظ آسان. نمبر دو علت سوری صاد کے ساتھ ہے. نمبر دو علت سوری صاد واو را یا سوری, یہ سورت سے ہے بھائی, سورت سے. ما بھی شیء, ما بھی شیء بالفعل, بالفعل لکھ لیا, ما بھی شیء بالفعل یعنی وہ شکل و صورت, یعنی وہ شکل و صورت جس سے بالفعل کوئی شے متحقق ہوتی ہے, جس سے بالفعل کوئی شے متحقق ہوتی ہے. لکھ لیا, دیکھو یہ جو صورت ہے ما بھی شے بالفعل, جس کے ذریعے کوئی شے بالفعل ہوتی ہے یعنی وہ اس کی صورت ہے. گلاس ہے, گلاس کی صورت ہے تو گلاس کا وجود ہے, گلاس کی صورت نہیں تو گلاس کا وجود بھی نہیں ہے. تو یہ صورت جو ہے اس کو علت سوری کہتے ہیں, اس کے ذریعے کوئی شے بالفعل ہوتی ہے. نمبر تین ہے علت فاعلی, علت فاعلی. ما بھی وجود الشیء, ما بھی وجود الشیء فی الواقع, فی الواقع والخارج, فی الواقع والخارج یعنی وہ صانع, یعنی وہ صانع صاد کے ساتھ ہے, صانع جو کسی شے کو خارج میں وجود دے, جو کسی شے کو خارج میں وجود دے. نمبر چار ہے علت غائب, غائیون, علت غائب. ما لأجلہ, ما لأجلہ صنع الشیء, صنع صاد سے ہے. ما لأجلہ صنع الشیء یعنی وہ مقصد, یعنی وہ مقصد جس کے لیے کوئی چیز بنائی جائے, جس کے لیے کوئی چیز بنائی جائے. جیسے گھڑے میں پانی جمع کرنا اور محفوظ رکھنا, جیسے گھڑے میں پانی جمع کرنا اور محفوظ رکھنا. لکھ لیا, بحث مکمل ہوئی بھائی. اس کو سمجھ لیں بھائی, فلاسفہ فرماتے ہیں کہ ہر مصنوعی شے یعنی جس کے بنانے میں انسان کا عمل دخل ہو, اس کے لیے چار علتوں کا ہونا ضروری ہے. ایک علت مادی ہے, ایک علت سوری ہے, ایک علت فاعلی ہے, اور ایک علت غائی ہے بھائی. علت غائی, علت مادی وہ مادہ جس سے وہ چیز تیار کی جائے, ما بھی شے بالقوہ, جس کی وجہ سے شے بالقوہ ہوتی ہے, وہ میٹیریل ہے تو وہ چیز بن سکے گی ورنہ نہیں بن سکتی. جیسے مٹی ہے گھڑے کے لیے, گھڑا کس سے تیار کیا جاتا ہے؟ مٹی سے بھائی. دوسری چیز ہے علت سوری بھائی, کہ ما بھی شے بالفعل, جس کے ذریعے کوئی شے بالفعل ہوتی ہے بھائی. جیسے گھڑے کی صورت, گھڑے کی یہ صورت ہے تو گھڑا ہے, گھڑے کی صورت نہیں تو گھڑا بھی نہیں ہے بھائی. تو یہ اس کے ذریعے کوئی شے بالفعل ہوتی ہے. اور تیسری ہے علت فاعلی بھائی, علت فاعلی. علت فاعلی وہ ہے کہ جس پر موقوف ہے اس شے کا وجود خارجی. کیا تعریف کی؟ ما بھی وجود الشیء فی الواقع والخارج, جس کی وجہ سے کسی شے کا وجود ہوتا ہے واقع میں اور خارج میں, یعنی اس کا وہ بنانے والا. جیسے گھڑے کو بنانے والا ہے کمہار بھائی, تو کمہار جو ہے وہ اس گھڑے کے لیے, اس مٹکے کے لیے وہ علت فاعلی ہے. اور چوتھی چیز ہے علت غائی بھائی, علت غائی وہ مقصد جس کے لیے اس چیز کو بنایا جائے بھائی. مالی اجلی ہی سنیا شیء, جس کی وجہ سے شے کو بنایا جائے. جیسے گھڑا بنایا گیا, مقصد کیا تھا؟ گھڑا کس لیے بنایا جاتا ہے؟ پانی کو جمع کرنے اور محفوظ کرنے کے لیے. تو یہ چار علتیں ہر مصنوعی چیز میں ضروری ہیں. کوئی بھی چیز آپ دیکھیں اس میں یہ چاروں علتیں ضرور ہوں گی. کوئی نہ کوئی اس کا میٹیریل ہوگا, کوئی اس کی صورت ہوگی, کوئی اس کو بنانے والا ہوگا, اور کوئی اس کے بنانے کا مقصد ہوگا. بھائی بات سمجھ میں آ گئی. اب دیکھیے کتاب پر کہتے ہیں اعلم, تو جان لے, انما یترتب علی الفعل, کہ وہ چیز جو مرتب ہوتی ہے فعل پر, وہ چیز جو کسی فعل پر مرتب ہوتی ہے یعنی جو نتیجے میں حاصل ہوتی ہے, ان کان باعثا للفاعل علی صدور ذلک الفعل منہ یسمى غرضا, اگر وہ باعث تھی یعنی ابھارنے والی تھی فاعل کو, علی صدور ذلک الفعل, اس فعل کے صادر ہونے پر, منہ فاعل سے, اپنے سے, اگر وہ جو فعل پر مرتب ہوتا ہے یعنی یوں کہو نتیجہ, نتیجہ, اعلم انما یترتب علی الفعل, جان لے تو کہ وہ نتیجہ جو مرتب ہوتا ہے فعل پر, ان کان باعثا للفاعل, اگر وہ نتیجہ فاعل کو ابھارنے والا تھا, کس بات پر, علی صدور ذلک الفعل منہ, اس بات پر کہ اس فعل کا صدور ہو فاعل سے, منہ کی ضمیر کس کو راجے, فاعل کو, کہ فاعل سے اس کا فعل کا صدور ہو, فاعل اس فعل کو کرے, تو یسمى غرضا و علتا غائیۃ, تو اس کو غرض اور علت غائی کہتے ہیں. معلوم ہوا غرض جو ہے وہ علت غائی ہوتی ہے. غرض کیا ہوتی ہے, علت غائی ہوتی ہے, اور اسی کی وجہ سے وہ کام کیا جاتا ہے. وَإِلَّا, اور اگر ایسا نہ ہو, يُسَمَّ فَائِدَةً وَمَنْفَعَةً وَغَایَةً, اور اگر ایسا نہ ہو تو پھر اس کو فائدہ, منفعت اور غایہ کہتے ہیں. فائدہ بھی اس کا نام, منفعت بھی اس کا نام, اور غایہ بھی. تو فرق سمجھ میں آیا, ایک ہے غرض اور ایک ہے فائدہ, منفعت اور غایہ. وہی نتیجہ جو اس فعل کا باعث بنے تو اس کو کیا کہیں گے, وہی مقصد جو فعل کو شروع کرنے سے پہلے فاعل کو ابھارنے والا ہے کہ یہ کام کرو, یہ چیز بناؤ, تو آگے اس کا یہ فائدہ ہوگا, تو وہ علت ہے, تو اس کو کیا کہیں گے, غرض. اور فعل کے ہونے کے بعد اس سے جو فائدہ حاصل ہوگا وہ کیا ہے, تو وہی نتیجہ, یوں کہو وہی نتیجہ, فعل کو شروع کرنے سے پہلے کیا ہوا, غرض, اور فعل کے ہو جانے کے بعد جب وہ فائدہ حاصل ہوا تو وہ کیا ہے, غایہ ہے. بات سمجھ میں آ گئی. تو کہتے ہیں وَإِلَّا يُسَمَّ فَائِدَةً وَمَنْفَعَةً وَغَایَةً, اور اگر ایسا نہ ہو یعنی وہ نتیجہ جو تھا وہ فاعل کو اس کام پر ابھارنے والا نہیں تھا, تو اس کو فائدہ, منفع اور غایہ کہتے ہیں. وقالوا, اور فلاسفہ اور مناطقہ کہتے ہیں, افعال اللہ تعالی لا يعلل بالاغراض, کہ اللہ تعالی کے افعال جو ہیں معلل بالاغراض نہیں ہوتے. یہ بات میں پہلے ذکر کر چکا ہوں کتاب کے آغاز میں کہ اللہ کے افعال معلل بالاغراض نہیں ہوتے. یاد رکھو ہم جو بھی کام کرتے ہیں اس میں کوئی نہ کوئی غرض, کوئی نہ کوئی مقصد ہوتا ہے. جیسے ابھی اوپر بتایا کہ فلاسفہ کیا فرماتے ہیں کہ ہر مصنوعی چیز میں چار علتوں کا ہونا ضروری, ان میں سے ایک کیا ہے, علت غائی. بھائی علت غائی یعنی اس کام پر جو چیز ابھارنے والی ہے, جو مقصد اس کام پر آمادہ کرنے والا ہے. تو ہم جو بھی کام کرتے ہیں اس میں ہمارا کوئی نہ کوئی مقصد ہوتا ہے. انسان چارپائی بناتا ہے تو مقصد کیا ہے, اس پر لیٹنا. میز بناتا ہے تو اس پر مقصد ہوگا کوئی چیزیں رکھنا. کرسی بناتا ہے تو اس پر مقصد ہے بیٹھنا. گاڑی بناتا ہے تو اس کا مقصد ہے سفر کرنا. تو انسان کے ہر کام کا کوئی نہ کوئی مقصد ہوتا ہے. چنانچہ آپ سے کوئی پوچھے, بھئی یہ چارپائی کیوں بنائی گیا, یہ چارپائی آپ نے کیوں خریدی, تو آپ کہیں گے کہ آرام کرنے کے لیے. دیکھا, آپ کے اس چارپائی کے خریدنے میں کوئی غرض تھی. آپ سے کوئی کہتا ہے آپ نے یہ گاڑی کیوں خریدی, آپ کہتے ہیں بھئی میں مجھے سفر کی ضرورت پیش آتی ہے اس لیے میں نے خریدی. تو یہ جو ہمارے جو افعال ہوتے ہیں یہ معلل بالاغراض ہوتے ہیں, یعنی غرض کے ساتھ اس کی علت بیان کی جاتی ہے. علل یعلل تعلیل کا معنی ہے علت بیان کرنا. تو ہمارے جو افعال ہیں معلل بالاغراض ہیں, یعنی مختلف مقاصد کے ساتھ ان کی علت بیان کی جاتی ہے. آپ سے پوچھا مثلا آپ بازار کیوں گئے تھے, آپ اس کی وجہ بیان کرتے ہیں کہ میں نے کچھ سامان خریدنا تھا. بھائی آپ جو بھی کام کرتے ہیں آپ سے جب پوچھا جاتا ہے کہ یہ کام آپ نے کیوں کیا, تو آپ اس کے کوئی مقصد اور کوئی غرض بیان کرتے ہیں. اور یہ مقصد اور غرض ہونا یہ محتاج ہونے کی علامت ہے. मालूम हुआ आप मोहताज थे चारपाई के, मालूम हुआ आप मोहताज हैं सफर के लिए गाड़ी के, मालूम हुआ आप चीजें लेने के लिए बाजार जाने के मोहताज हैं। तो यह गरज क्या है? मोहताज होने की अलामत है। चुनांचे इसीलिए मनातिका और फलासफा उलमा फरमाते हैं कि अल्लाह के अफाल मुअल्लल बिल अगराज नहीं। अल्लाह के अफाल, क्योंकि मुअल्लल बिल अगराज होना यह मोहताज होने की अलामत है। आपसे कामों की गरज पूछी जाए और आप ये इल्लतें बयान करें कि इसलिए मैंने यह काम किया, इसलिए यह काम किया, मालूम हुआ इसमें आपका यह मकसद था और आप इस चीज के मोहताज थे। तो मुअल्लल बिल अगराज होना क्या, किस चीज की अलामत है? मोहताज होने की, और अल्लाह किसी चीज के मोहताज नहीं। तो फिर भाई अल्लाह चीजें तो बनाते हैं, अल्लाह ने एक कायनात बनाई, इंसानों को पैदा किया, तो अब वो आपको फर्क समझाने लगे। एक है गरज, एक है फायदा। अल्लाह ने जो कुछ किया, अल्लाह इनमें से किसी चीज के मोहताज नहीं थे। हां, अल्लाह के अफआल में बे इंतहा मुनाफे होते हैं जिनको हम तसव्वुर भी नहीं कर सकते। भाई तो देखा, गरज नहीं लेकिन मुनाफे हैं। भाई बात समझ में आ गई अच्छी तरह? तो देखो, अल्लाह ने कायनात बनाई, निजाम बनाया, और इनमें से हर हर चीज के बे इंतहा मुनाफे हैं। भाई इंसान इतनी तरक्की करने के बावजूद अभी तक इन चीजों के फवाइद शुमार नहीं कर सका। भाई चंद एक के भी पूरी तरह शुमार नहीं कर सका। भाई तो कहते हैं वकालू, उलमा फरमाते हैं, अफ़ालुल्लाह ताला ला युअल्लल बिल अगराज, अल्लाह ताला के अफ़ाल जो हैं वो मुअल्लल बिल अगराज नहीं होते। व इन इश्तमलत अला गायातिन व मनाफ़िअ ला तुहसा, अगरचे वो मुश्तमिल होते हैं ऐसे गायात और ऐसे नफ़ों पर, ला तुहसा, जिनको शुमार नहीं किया जा सकता। फ़कअन्ना मक़सूद अल-मुसन्निफ़ अन्नल क़ुदमा, तो गोया के मुसन्निफ की मकसूद यह है कि अन्नल कुदमा, के कुदमा जो हैं यानी कदीम उलमा, कानू यस्कुरून फी सदरी कुतुबिहिम, वो जिक्र किया करते थे अपनी किताबों के आगाज में, मा कान सबबन हामिलन अला तदवीनिल मुदव्विनिल अव्वल लिहाजल इल्मी, वो जो सबब था हामिलन उभारने वाला, अला तदवीनिल मुदव्विनिल अव्वल लिहाजल इल्मी, जो उभारने वाला था मुदव्विन अव्वल की तदवीन, मुदव्विन पहली मरतबा इस फन की तदवीन करने वाला, इस फन को जमा करने वाला, किताबी सूरत देने वाला, कि मा कान सबबन हामिलन, वो जो सबब था उभारने वाला था, अला तदवीन इल मुदव्विन इल अव्वली, वो जो इस फन का मुदव्विन अव्वल था उसकी तदवीन का, लिहाज अल इल्म, इस इलम के लिए, मुदव्विन अव्वल ने जो इस इलम की तदवीन की, उसका सबब और बाइस क्या था? मुदव्विन अव्वल ने, जिसने सबसे पहले इल्म मंतिक की बुनियाद रखी, उसका सबब क्या था? किस चीज ने उसको इस पर उभारा कि वो इस इलम की बुनियाद रखे, इसकी तदवीन करे, इसको किताबी सूरत दे। भाई दोबारा तर्जमा देख लें, फका अन्न मकसूद अल मुसन्निफी अन्न अल कुदमा अकानू यस्कुरून फी सदरी कुतुबिहिम मा कान सबबन हामिलन अला तदवीनिल मुदव्विनिल अव्वल लिहाजल इल्मी, तो गोया के मुसन्निफ का मकसूद यह है कि कदीम उलमा जो हैं वो जिक्र किया करते थे अपनी किताबों के शुरू में वो चीज जो सबब था उभारने वाला था मुदव्विन अव्वल को इस इलम की तदवीन पर, सुम्मा युअक्किबूनहु बिमा यश्तमिलु अलैहि मिन मनफअतिन व मसलहतिन यमीलु इलैहा उमूमु तबाई इन कानत लिहाज़ल इल्मि मनफअतुन व मसलहतुन सिवल गरज़िल बाइसि लिल वाज़िअल अव्वली। यहां से बतलाना यह चाहते हैं कि देखो, गरज और नफे, गरज जिसने पहली मरतबा एक इलम की तदवीन की उसका कोई मकसद था, कोई गरज थी, और बाद वालों के लिए वो इस इलम को हासिल करते हैं उनके मनाफिया की वजह से। किसकी वजह से? मनाफिया की वजह से। वाजे अव्वल के लिए इस इलम पर उभारने वाली, इसकी तदवीन पर कोई चीज बाइस बनने वाली थी, वो थी गरज। और बाद वालों के लिए क्या है? इस इलम के मुनाफे हैं, वो इन मुनाफे की वजह से इलम की तहसील करते हैं। मसलन आप इल्म नह सीखते हैं, तो एक इलम की गरज अव्वली थी कि वाजिया ने इस फन को क्यों वजा किया, इसका मकसद क्या था, और फिर उसके मुनाफे हैं, तो बाद वाले जितने आए वो इस इलम को हासिल करते हैं इस इलम के मुनाफे की वजह से। بات سمجھ میں آ گئی؟ تو کہتے ہیں ثم يعقبونه، پھر اس کے پیچھے وہ لاتے تھے، یعنی وہ سبب جس نے مدون اول کو اس علم کی تدوین پر ابھارا تھا، ثم يعقبونه، پھر اس کے پیچھے وہ لاتے تھے. عقب يعقب، تعقیب کا معنی ایک چیز کو دوسری چیز کے پیچھے لانا. تو پہلے یہ ذکر کرتے تھے کہ اس مدون اول نے کیوں اس علم کی تدوین کی، کیوں اس کو جمع کیا، وہ سبب کیا تھا، کس چیز نے اس کو اس بات پر ابھارا، اور اس کے پیچھے پھر یہ بتاتے تھے کہ اس علم کے فائدے کیا ہیں، جس کی طرف طبیعتیں مائل ہوں تاکہ طلباء علماء اس کی طرف رجوع کریں، اس کو سیکھیں. بھائی ثم يعقبونه، پھر اس کے پیچھے وہ لاتے تھے، بما، ایسی چیز کو، یشتمل علیہ، جو اس پر مشتمل تھی، من منفعت و مصلحت، یعنی ایسا نفع اور ایسی مصلحت، یمیل الیہا عموم الطبائع، جس کی طرف مائل ہوتی ہیں عام طبیعتیں، یعنی ایسا نفع جس کی طرف عام لوگوں کی طبیعتیں مائل ہوتی ہیں. مثلا آپ نحو کا نفع پڑھتے ہیں کہ ہم علم نحو کو سیکھ لیں گے تو ہم عربی عبارت اچھی طرح پڑھ سکیں گے، نیز ہمیں قرآن و حدیث کا صحیح معنی سمجھ میں آئے گا. تو یہ دیکھو، یہ اس علم کے منافع ہیں جس کی طرف عام لوگوں کی، عام طلباء کی طبیعتیں مائل ہوتی ہیں بھائی، اور اس کا شوق پیدا ہوتا ہے. یمیل الیہا عموم الطبائع، جن کی طرف عام طبیعتیں مائل ہوتی ہیں، ان کانت لحاظ العلم منفعت و مصلحت، اگر اس علم کا کوئی نفع اور اس کی کوئی مصلحت یعنی بھلائی ہو، سول غرض الباعث للواضع الاولی، علاوہ اس غرض کے جو باعث تھی، جو ابھارنے والی تھی واضع اول کو، واضع اول کو جس غرض اور جس مقصد نے ابھارا تھا، اس کے علاوہ بھی اس علم کے اگر کوئی منافع ہوں گے تو لوگوں کی طبیعتیں اس کی طرح مائل ہوں گی اور اس سے وہ فائدہ حاصل کرنے کے لیے اسے سیکھیں گے. بھائی وقد عرفت فی صدر الکتاب ان الغرض من علم المنطق ہی العصمت فتذکر، اور تحقیق یہ بات آپ جان چکے ہیں کتاب کے آغاز میں کہ علم منطق کی غرض جو ہے، ہی العصمت، عصمت ہے، حفاظت ہے کہ نظر و فکر میں انسان غلطی سے محفوظ رہے. فتذکر، تو اس کو آپ یاد رکھنا بھائی، اس بات کو یاد رکھنا. ہر علم کے اندر آٹھ چیزیں ذکر کیا کرتے تھے قدما، اور ماتن نے بھی کیا کیا، کتاب کے آغاز میں اس علم کی غرض ذکر کر دی، اور یہ فائدہ بھی اس کا یہی ہے بھائی. اب آئیے متن پر. والثالث التسمیت، اور تیسری چیز جو ہے تسمیہ ہے. وہی عنوان العلم، اور یہ اس علم کا عنوان ہے. لیکون عندہ اجمال ما یفصلہ، تاکہ اس طالب علم کے پاس اجمال ہو ما اس چیز کا، یفصلہ جس کی وہ علم تفصیل بیان کرتا ہے، تاکہ طالب علم کے پاس وہ علم جس چیز کی تفصیل بیان کرتا ہے اس کا اجمالی علم ہو. ایک ہوتا ہے اجمال، ایک ہے تفصیل. اجمال اور تفصیل ایک دوسرے کے مخالف ہیں. مثلا میں آپ سے کہتا ہوں میرے پاس چار آدمی آئے، دیکھا میں نے اجمالی طور پر ذکر کر دیا، کچھ آپ کو پتا چلا کون کون آئے تھے؟ نہیں. ہاں اتنا پتا چل گیا کہ چار آدمی آئے تھے. اور اس کے بجائے ایک میں یوں کہتا ہوں میرے پاس زید، عمر، بکر اور خالد آئے تھے. یہ ہے تفصیل بھائی، ایک ایک فرد کے بارے میں نے آپ کو بتا دیا. تو اجمال میں تفصیل نہیں ہوتی، یعنی اس میں ایک ایک فرد، ایک ایک چیز کا ذکر نہیں ہوتا، اس میں اجمالاً ساروں کو اکٹھا ذکر کر دیا جاتا ہے. اور تفصیل کے اندر پھر ایک ایک فرد کے بارے میں وضاحت آ جاتی ہے کہ کون کون آیا تھا. تو میرے پاس چار آدمی آئے تھے، یہ کیا ہے؟ اجمال. اور میرے پاس زید، عمر، بکر اور خالد آئے تھے، یہ کیا ہے؟ تفصیل. تو علم کا نام جب آپ کو معلوم ہوگا تو آپ کو اجمالی طور پر پتا چل جائے گا، یعنی یوں کو وجہ تسمیہ آپ کو بتائیں گے. علم کے نام سے مراد وجہ تسمیہ ہے. کیا مراد ہے؟ کہ اس علم کو یہ نام کیوں دیا گیا، اس علم کو یہ نام کیوں دیا گیا، منطق کو منطق کیوں کہتے ہیں. صرف منطق میں نے کہا تو کیا آپ کو پتا چلا اس علم میں کیا باتیں آئیں گی؟ نہیں. لیکن جب میں آپ کو منطق کی وجہ تسمیہ بتاؤں گا، منطق کو منطق کیوں کہتے ہیں، تو پھر آپ کو بھی اندازہ ہوگا، اچھا معلوم ہوا اس علم کی یہ نام اس لیے دیا گیا، معلوم ہوا اس علم میں اس طرح کی باتیں آئیں گی بھائی. तो सिर्फ नाम से नहीं पता चलता कि इस इलम में क्या है, आपको शारह बताएंगे। नाम से इशारा है वजह तस्मिया की तरफ कि यह नाम क्यों दिया गया, इसको मंतिक क्यों कहते हैं। सिर्फ मंतिक बताओ फिर तालिब इलम को कुछ पता नहीं, लेकिन मंतिक क्यों कहते हैं, अब यह वजह जब बताओगे तफसील आ जाएगी तो वहां उसको कुछ ना कुछ अंदाजा हो जाएगा कि आगे किस किस्म के मसाइल आने वाले हैं। तो तस्मिया से नाम मुराद है या वजह तस्मिया मुराद है? वजह तस्मिया मुराद है। जैसे देखो एक मजमून है, एक लंबा मजमून होता है, उसके उनवान से आपको मजमून का अंदाजा हो जाता है। इसी तरह कोई किताब होती है, किताब के नाम से आपको किताब के कुछ ना कुछ उसके अंदर क्या बहसें हैं उनका अंदाजा हो जाता है। इसी तरह जब आपको इलम के नाम का पता होगा और यह पता होगा इसको यह नाम क्यों दिया गया, तो उस इलम की अबहास भी इजमाली तौर पर आपके जहन में आ जाएंगी। तो कहते हैं वसाल इसु तस्मिया, तो और तीसरी चीज तस्मिया है वही उनवानुल इल्मी, और ये उस इलम का उनवान है लियकून इंदहू, ताकि उस इलम को सीखने वाले के पास इजमालु मा युफसिलुहु, इजमाल हो मा उस चीज का, युफसिलुहु जिसकी वो इलम तफसील बयान करता है, यानी उस इलम में जिस चीज की तफसील है उसका इजमाली इलम हो तालिब इलम के पास। अब आइए शरा पर, कौलुहु वसालिसु तस्मियतु, अतस्मियतुल अलामतु, मेरी किताब में यूं है लेकिन दुरुस्त इबारत यूं है जो और नुस्खों में है, असीमतुल अलामतु, असीमतुल, तो ये जो दूसरा तस्मिया है शरा में यहां असीमतु होना चाहिए, असीमतुल अलामतु। कहते हैं सीमा जो है अलामत को कहते हैं, सीमतुन अरबी जुबान में किसे कहते हैं? अलामत। वजह तस्मिया जिक्र कर रहे हैं भाई कि इसम को इसम क्यों कहते हैं, आप नह में पढ़ चुके हैं कि ये किससे अखज किया गया है, वेस्मुन से या सेमुन से, और विस्मुन क्यों है, क्योंकि विस्मुन का माना है अलामत, तो उसी से क्या है सिमतुन। वादा याइदो मस्तर क्या है, ईदतुन, ईदतुन है, तो यहां भी विस्मुन से क्या बन गया, सीमतुन भाई, सीमतुन। तो असीमतुल अलामतु, सीमा जो है अलामत के माने हैं। तो जैसे नाम जो है एक चीज पर अलामत होती है, उस चीज की खबर दे देता है, तो कहते हैं असीमतुल अलामतु, सीमा जो है अलामत को कहते हैं। सीमतुन का लफ्ज कहां से आया, बात समझ में आ गई, ये विस्मुन से है और इसी से यह तस्मिया भी है। तो कहते हैं ये अलामत को कहते हैं वका अन्नल मकसूदा हा हुनल इशारतु इला वजही तस्मियतिल इल्मी, और गोया के मकसूद जो है यहां पर वो इशारा करना है इलम की वजह तस्मिया की तरफ, कमा युकालु जैसे कहा जाता है, इन्नमा सुम्मियल मंतिकु मंतिकन लि अन्नल मंतिक युतलकु अला नुत्क जाहिरी, जैसे कि कहा जाता है कि मंतिक को मंतिक कहते हैं इसलिए क्योंकि मंतिक जो है युतलकु अला नुत्क जाहिरी, इसका इतलाक होता है नुत्क जाहिरी पर, नुत्क जाहिरी यानी जाहिरी बोलना जुबान से गुफ्तगू करना, इसको भी नुतुक कहते हैं। देखिए अला नुत्क जाहिरी इसका इतलाक होता है यानी यह बोला जाता है नुत्क जाहिरी पर। भाई नुत्क जाहिरी क्या है, कहते हैं वह हुआ तकल्लुम, वो तकल्लुम है जुबान से बोलना। वल बातिनी यू, और इस नीज इसका इतलाक नुत्के बातिनी पर भी होता है। भाई वो क्या चीज, कहते हैं वह हुआ इदराकुल कुल्लियाती, और वो कुल्लियात का इदराक है। नुतुक का माना जुबान से बोलना भी और नुतुक का माना इदराक कुल्लियात भी। भाई वहादल इल्म युकव्विल अव्वला, और ये इलम जो है पहली चीज को कुव्वत देता है, यानी तकल्लुम जाहिरी में भी कुव्वत देता है, जिस तरह मजबूत कलाम जो है और मुदल्लल कलाम मंतिकी कर सकता है, गैर मंतिकी नहीं कर सकता। तो कहते हैं वहाज़ल इल्मु युकव्विल अव्वला, और ये इलम जो है कुव्वत देता है पहली चीज को यानी नुत्क जाहिरी को भी। वयस्लुकु बिसानी मसलक सदादी, और चलाता है दूसरे में मसलक सदादी सीधे रास्ते पर। मसलक सला का यसलुकु सुलूक का माना है चलना, और नीज याद रखना इसी का माना चलाना भी, चलना भी, चलना है खुद चलना यानी खुद चलना, और इसी का माना चलाना भी यानी दूसरे को चलाना। और मसलक चलने की जगह, और सदाद का माना है सीधा दुरुस्त सही भाई, जो गलत ना हो। याद रखो, यह बात मैं पहले भी बयान कर चुका कि सुलूक का माना यह आम जाहिरी रास्ते पर चलना नहीं है बल्कि अमली रास्ते पर चलना है। किस पर चलना है? अमली रास्ते पर चलना है। आपको एक शख्स ने रास्ता दिखाया, भाई यह रास्ता फलां तरफ जाता है, आप उस रास्ते पर चल पड़े, यह सुलूक नहीं है। बल्कि सुलूक यह है कि आपको कोई अमल का तरीका बतलाए, मसलन उस्ताद आपको नसीहत करता है कि इन इन चीजों पर अमल करो तो आपको कामयाबी हासिल होगी, तो अब ये आप उस्ताद के बतलाए हुए रास्ते पर चलते हैं, यह है सुलूक। भाई देखा, आप उसके मुताबिक अमल करते हैं। क्या करते हैं? अमल करते हैं, तो इसको सुलूक कहते हैं। तो मसलक वो अमली रास्ता भाई। तो कहते हैं वयसलुकु बिसानी मसलक सदादी, तो यसलुकु का यहां मुतादी वाला तर्जमा करेंगे, वयसलुकु और यह चलाता है, बिसानी दूसरे माना में भी मसलक सदादी सीधे रास्ते पर। यह इल्मे मंतिक जो है यह नुतके जाहिरी में भी फायदा देता है और नुतके बातिनी में भी फायदा देता है कि इंसान को सीधे रास्ते पर चलाता है, नजर व फिक्र में गलती से बचाता है। जब गलती से बचेगा तो सीधे रास्ते पर चलेगा। तो यसलुकु पढ़ें इसको, यसलुकु बिसानी, और चाहे तो इसको आप बाबे फाल से भी पढ़ सकते हैं। असलका युसलिकु, इसलाक का माना है दूसरे को सीधे रास्ते पर चलाना। तो चाहे आप युसलिको पढ़ लें चाहे आप यसलुको पढ़ लें, माना दोनों का वही है भाई, चलाना। मैंने बताया इसका माना चलना भी और चलाना भी, यहां चलाना है। तो कहते हैं वयसलुको बिसानी मसलक सदादी, और ये दूसरे में भी चलाता है, यूं को दूसरे माना के एतबार से भी ये चलाता है, मसलक सदादी सीधे रास्ते पर। फश्तुकल हुस्मुन मीना नुतकी, मेरी किताब में मीनल मंतिक, यह किताबत की गलती है, मीना नुतक होना चाहिए। फश्तुकल हुस्म मीना नुतक, बस इसके लिए एक इसम मुश्तक किया गया, यानी इसम बनाया गया मीना नुतक, किससे? नुतक। भाई मंतिक का लफ्ज नुतक से बनाया गया है क्योंकि यह नुतक जाहिरी में भी फायदा देता है और नुतक बातिनी में भी। फश्तुक लहुस्म मीना नुतक, तो इसके लिए इश्तिका किया गया एक इसम का नुतक से। फल मंतिक इम्मा मस्तर मीमी यून, पस मंतिक या तो मस्तर मीमी है यानी जिसके शुरू में मीम है। बिमाना नुतक, और ये किस माना में है? नुत मस्तर है ना, नुतक भी मस्तर और मंतिक भी मस्तर। तो कहते हैं फल मंतिक इम्मा मस्तर मीमी यून बिमाना नुतक, तो मस्तर मंतिक या तो मस्तर मीमी है नुतक के माना में। उतलिका अल इल्म अल मज़कूर मुबालगतन फी मदखलियतिही फी तकमील अल मंतिकी। जी भाई, आपने पढ़ा है कि मस्तर का हमल जात पर नहीं हो सकता, ज़ैदुन अदलुन, इस किताब के शुरू में बहस आई थी। तो ज़ैदुन अदलुन, अदल तो मस्तर है और मस्तर तो वसफ है, और वसफ का हमल जात पर नहीं हो सकता। जैदुन अदलुन, जैद है जात और अदल क्या है? वसफ है, सिफत है, सिफत का हमल जात पर नहीं हो सकता। तो लिहाजा यह अदल बमाने आदिल के लेना पड़ेगा, यानी इसमें फाइल के माना में है। तो जैदुन अदलुन, जैदुन आदिलुन, जैद अदल करने वाला है। जबकि उलमाए मुहक्किकीन फरमाते हैं कि अदल को आदिल के माना में लेने की कोई जरूरत नहीं, यह अदल का हमल हुआ है जैद पर बतौर मुबालगा के, बतौर जैदुन अदलुन माना यह है जैद सरापा इंसाफ है। और आप मुझे बताइए, जैदुन आदिलुन, जैद अदल करने वाला है, और एक है जैदुन अदलुन, जैद सरापा इंसाफ है, यानी सर से पांव तक वो सारा इंसाफ ही इंसाफ है, किसमें तारीफ ज्यादा? जैदुन अदलुन में। तो देखा, ये बतौर मुबालगा के मस्तर का हमल जात पर कर दिया जाता है। जैद को अगर हम जैदुन अदलुन कहें इसमें इतनी तारीफ नहीं, लेकिन जब हम कहें जैदुन अदलुन, जैद सरापा इंसाफ है, मालूम हुआ किसी भी मामले में वो किसी से नाइंसाफी नहीं करता। भाई तो किस में मुबालगा ज्यादा, के मस्तर का हमल बराह रास्त जात पर कर दिया जाए बतौर मुबालगा के। तो यहां पर भी मंतिक, मंतिक वो तो मस्तर मीमी है लेकिन उसका इतलाक कर दिया गया इस इलम पर बतौर मुबालगा के, कि इस इलम का बहुत ज्यादा दखल है नुतक के अंदर, नुतक को कमाल तक पहुंचाने में, चाहे नुतक जाहिरी हो चाहे नुतक बातिनी हो। تو کہتے ہیں اطلق علی العلم المذکور مبالغۃ، اس کا اطلاق کیا گیا اس مذکورہ علم پر بطور مبالغہ کے، فی مدخلیتہ فی تکمیل المنطق، اس کے دخل ہونے کی وجہ سے منطق یعنی نطق کی تکمیل میں، نطق کی تکمیل میں اس کا دخل ہونے کی وجہ سے بطور مبالغہ کے اس کو منطق کہا گیا، حتی کانہ ہوا، حتی کانہ ہوا، گویا وہ جو نطق ہے ہوا وہ علم منطق ہی ہے، کانہ ہاضمیر راجے ہے نطق کو، کس کو؟ یا منطق کو راجے کر لیں لیکن منطق بھی بمانے نطق کے ہے، اور ہوا ضمیر راجے کریں علم منطق کو، کانہ ہوا، گویا کہ وہ نطق جو ہے وہ یہ علم منطق ہی ہے، وہ نطق بطور مبالغہ کے کہ گویا علم منطق ہی نطق ہے، جس کے پاس علم منطق نہیں نہ اس کے پاس نطق ظاہری ہے نہ اس کے پاس نطق باطنی ہے، یہ نطق تو یہی ہے بھائی، کانہ ہوا، گویا کہ نطق جو ہے وہ علم منطق ہی ہے، وَإِمْ مَسْمُ مَكَانٍ، یا یہ جو منطق ہے یہ اس میں مکان ہے یعنی ظرف کا صیغہ ہے، منطق کیا ہے؟ ظرف کا صیغہ ہے، مَضْرِبٌ کے وزن پر اس میں ظرف کا صیغہ ہے، كَأَنَّ هَذَا الْعِلْمَ مَحَلُّ النُّطْقِ وَمَظْهَرُهُ، گویا کہ یہ والا جو علم ہے یہ نطق کا محل ہے، وَمَظْهَرُهُ اور نطق کا مظہر ہے، نطق کی جائے ظہور ہے، نطق کی، گویا کہ یہ علم جو ہے نطق کی جائے ظہور ہے، یعنی یہ علم ہوگا تو نطق کا ظہور ہوگا بھائی، یہ علم کیا ہے؟ نطق کی جائے ظہور ہے، یہاں آ کر نطق کا کیا ہوتا ہے؟ ظہور ہوتا ہے، نطق ظاہر ہوتا ہے، کان ھذا العلم محل النطق ومظهره، گویا کہ یہ علم جو ہے نطق کا محل ہے اور اس کی جائے ظہور ہے یعنی ظاہر ہونے کی جگہ ہے، وفی ذکر وجہ تسمیت اشارۃ اجمالیت الى ما یفصله العلم، اور اس کی وجہ تسمیہ ذکر کرنے میں اجمالی اشارہ ہے، الى ما اس چیز کی طرف، یفصلہ العلم جس کی تفصیل یہ علم کرتا ہے، بھئی وہ کیا چیز ہے؟ آگے من بیانیہ ہے، من المقاصد، یعنی اس علم کے جو مقاصد ہیں، میں نے بتایا تھا بھئی ما موصولہ لاتے ہیں آگے صلہ آتا ہے اور پھر بھی بات پوری واضح نہیں ہوتی، تو من کے ذریعے آگے بیان لایا جاتا ہے، جیسے ما موصولہ آیا اور یفصلہ العلم یہ اس کا صلہ، وہ چیز جس کی علم تفصیل بیان کرتا ہے، بھئی وہ کیا چیز ہے ہمیں تو بات سمجھ میں نہیں آئی، آگے من کے ذریعے بیان کر دیا، من المقاصد یعنی اس علم کے جو مقاصد ہیں، دیکھو الف لام آیا، المقاصد خاص مقاصد مراد ہیں یعنی اس علم کے جو مقاصد ہیں، اور میں نے آپ کو یہ بھی بتایا تھا کہ جو من بیانیہ ہے یہ دوسرا صلہ بنتا ہے، تو اس ما کے دو صلے ہو گئے، ایک یفصلہ العلم اور دوسرا من المقاصد، اور یہ کیسے صلہ بنے گا؟ صلہ ہمیشہ جملہ ہوتا ہے، تو یہ سبتہ سے متعلق ہوگا، جار مجرور ہے نا، تو جار مجرور سبتہ سے متعلق ہوگا اور پھر یہ پورا جملہ دوسرا صلہ بن جائے گا، اور نیز میں نے آپ کو ترجمہ کرنے کا طریقہ بھی بتلایا تھا، یا تو یعنی کے ساتھ یہ من کا ترجمہ کرو، کس کے ساتھ؟ یوں ترجمہ کرو، الى ما یفصلہ العلم من المقاصد، اور وجہ تسمیہ کے اندر اجمالی اشارہ ہے اس چیز کی طرف جس کی یہ علم تفصیل بیان کرتا ہے، یعنی کہ مقاصد، یعنی کہ اس علم کے مقاصد، اور دوسرا طریقہ یہ ہے کہ یہ من المقاصد کس کا بیان ہے؟ ما یفصلہ، یہ ما موصولہ کا بیان ہے، تو اس ما موصولہ کی جگہ اس مقاصد کو لے آؤ ترجمے میں، اب ترجمہ سنو، ما کی جگہ میں مقاصد کا لفظ لاؤں گا، کہتے ہیں وفی ذکری وجہ تسمیتی، اور وجہ تسمیہ کے اندر جو ہے اشارتن اجمالیتن، اجمالی اشارہ ہے الى ما ان مقاصد کی طرف، یفصلہ العلم جن کی تفصیل یہ علم کرتا ہے، ترجمہ سمجھ میں آ گیا، آگے بھائی متن دیکھیے، والرابع المؤلف ليسكن قلب المتعلم، اور چوتھی چیز رؤوس سمانیہ میں سے وہ مؤلف ہے بھائی، مصنف بھائی، مؤلف یعنی مؤلف علم بھی مراد ہو سکتا ہے اور مؤلف کتاب بھی، ایک مؤلف علم ہے جس نے اس علم کو مدون کیا، اس کو جمع کیا، اس کی تدوین کی، اور یا مؤلف سے مراد مؤلف کتاب ہے کہ اس کتاب کا مؤلف کون ہے، لیسکن قلب المتعلمی، تاکہ طالب علم کا دل جو ہے وہ اس کو سکون ہو جائے، اس کو اطمینان ہو جائے. طالب علم کو جب کتاب پڑھانے لگے ہیں تو شروع میں کیا کیا جائے، اس کو مصنف کے بارے میں اجمالاً بتایا جائے مختصر طور پر، تاکہ اس کا دل مطمئن ہو جائے کہ میں فلاں بڑے عالم کی کتاب پڑھ رہا ہوں بھائی. کیونکہ جب بڑے عالم کو وہ جانتا ہے، بڑے عالم سے اس کو عقیدت ہے، تو علم کے اندر بھی شوق پیدا ہوگا اور رغبت سے اس کو پڑھے گا کہ اتنے بڑے عالم کے لکھی ہوئی کتاب اور اس کا تدوین کیا ہوا علم میں پڑھ رہا ہوں. تو کہتے ہیں والرابع المؤلف، اور چوتھی چیز مؤلف ہے. الف یؤلف، تالیف کا معنی ہوتا ہے جوڑنا بھائی، ترکیب، رکب یرکب، ترکیب جوڑنا بھائی. تو کہتے ہیں چوتھا جو ہے وہ مؤلف ہے، یعنی جس نے اس علم کی باتوں کی تدوین کی ہے، ان کو جمع کیا ہے. لیسکن قلب المتعلم، تاکہ طالب علم کے دل کو اطمینان ہو. جی آئیے اب شرح پر دیکھیے. کہتے ہیں قوله والرابع المؤلف اي معرفت حاله اجمالا ليسكن حال المتعلم. میری کتاب میں حال ہے، قلب ہونا چاہیے بھائی قلب. ليسكن قلب المتعلم، جی یہاں سے آپ کو بتلائیں گے کہ ابتدائی طالب علم، اس کو چونکہ زیادہ چیزوں کا علم نہیں، تو اب جب آپ اس کو کتاب پڑھانے لگے ہیں یا کوئی علم پڑھانے لگے ہیں، تو اس علم کے مدون یا اس کتاب کے مصنف کے بارے میں اجمالی طور پر کچھ باتیں بتا دیں گے تو اس کے دل کو اطمینان ہو جائے گا. کیونکہ ابتدائی طالب علم کی معلومات تھوڑی ہوتی ہیں اور وہ اقوال کو رجال کے ذریعے جانتا ہے. اقوال کو کس کے ذریعے جانتا ہے؟ رجال کے ذریعے. یعنی بات کرنے والا بڑا آدمی ہے تو طالب علم سمجھتا ہے جو اس نے بات کی وہ بھی بہت بڑی ہے. تو طالب علم جب جان لیتا ہے کہ یہ اس علم کا یا اس کتاب کا مصنف بڑا عالم ہے، تو اس کی ہر بات کو بڑی اہمیت دیتا ہے، توجہ سے پڑھتا ہے. کیونکہ یہ ابتدائی طلباء کو زیادہ معلومات نہیں ہوتی، اور یہ اقوال یعنی یوں کو کلام کو کہنے والے کے ذریعے جانتے ہیں. کہنے والا بڑا آدمی تو اس کی بات کی طالب علم کے نزدیک اہمیت ہوگی، اگر کہنے والا چھوٹا آدمی ہے تو اس کی بات کی اس کے دل میں کوئی اہمیت نہیں ہوگی. اور آگے آپ کو شارح بتلائیں گے کہ بھئی یہ ابتدائی طالب علم کا حال یہ ہوتا ہے، وہ اقوال کے درجے کا اندازہ کس کے ذریعے لگاتا ہے؟ رجال، کہنے والے کے ذریعے لگاتا ہے. حالانکہ جو محققین ہیں وہ اس طرح نہیں کرتے، وہ کلام سے آدمی کا اندازہ لگاتے ہیں. جس آدمی کی باتیں گہری ہوں گی معلوم ہو وہ آدمی بڑا عالم ہے، اور جس آدمی کی باتیں سرسری ہیں معلوم ہو وہ بڑا عالم نہیں ہے. تو محققین وہ اقوال کے ذریعے رجال کے مرتبوں کا اندازہ لگاتے ہیں. بات سمجھ میں آ گئی؟ تو ایک آدمی ہے، اس نے دو چار گہری باتیں کر دی، تو اس کا یہ معنی ہے کہ وہ بڑا علامہ سمجھیں گے؟ نہیں نہیں، اس کی باتیں دیکھیں گے، دو چار اونچی باتیں گہری بے شک کر دیں، لیکن آگے باتیں دیکھیں تو اس نے بڑی سرسری سی باتیں کی ہوئی ہیں، معلوم ہوا یہ کوئی بڑا عالم نہیں ہے بھائی. تو محققین کس کے ذریعے اندازہ لگاتے ہیں؟ اقوال کے ذریعے رجال کا اندازہ لگاتے ہیں، بخلاف مبتدی طلباء کے کہ وہ رجال کے ذریعے اقوال کا اندازہ لگاتے ہیں. تو کہتے ہیں قوله والرابع المؤلف اي معرفت حاله اجمالا، یعنی مؤلف کے حال کو جاننا اجمالی طور پر. ليسكن قلب المتعلم، تاکہ طالب علم کا دل جو ہے اس کو اطمینان ہو جائے. دیکھا، ليسكن قلب المتعلم، متعلم کے دل کو کیا ہو جائے؟ اطمینان ہو جائے، کیونکہ وہ ابتدائی طالب علم ہے بھائی. آگے خود بتا رہے ہیں، کہتے ہیں علامہ ہوا شان فی مباد الحال، علامہ ہوا شان، شان کا معنی بھی حال. علامہ ہوا شان بنا بر اس کے جو حالت ہوتی ہے، یعنی ابتدائی طالب علم کی جو حالت ہوتی ہے، فی مباد الحال، کس میں؟ ابتدائی احوال میں. ابتدائی احوال میں جو طالب علم کی حالت ہوتی ہے، من بیان ہے، من معرفت حال الاقوال بمراتب الرجال، یعنی کہ وہ اقوال کے حال کو جانتا ہے. بمراتب الرجال، کس کے ذریعے؟ رجال کے مرتبوں کے ذریعے. اگر کہنے والا بڑا آدمی ہے تو وہ سمجھتا ہے یہ قول بھی بہت بڑا ہے بھائی. ترجمہ سمجھ میں آیا؟ دوبارہ سنیں. علا ما ہوا الشان فی مباد الحال من معرفت حال الاقوال بمراتب الرجال بنا بر اس کے جو شان ہوتی ہے. شان سے مراد ہے متعلم کی شان. کس کی شان؟ جو متعلم یعنی طالب علم کی حالت ہوتی ہے. فی مباد الحال ابتدائی احوال میں کیا حالت ہوتی ہے بھائی؟ کہتے ہیں من معرفت حال الاقوال بمراتب الرجال یعنی اقوال کی حالت کو جاننا مردوں کے مرتبے کے ذریعے. واما المحققون فيعرفون الرجال بالحق للحق بالرجال اور باقی جو محققین ہوتے ہیں یعنی بڑے علماء فیعرفون الرجال تو وہ مردوں کو پہچانتے ہیں یعنی اہل علم بڑے علماء کو پہچانتے ہیں بالحق کس کے ذریعے؟ حق کے ذریعے. للحق بالرجال نہ کہ حق کو رجال کے ذریعے. وہ کس کے ذریعے؟ رجال کے ذریعے حق کو نہیں پہچانتے بلکہ حق کے ذریعے کس کو پہچانتے ہیں؟ رجال کو. جو حق بات کہنے والا ہے معلوم ہو یہ بڑا آدمی ہے تو رجال کے ذریعے حق کو نہیں پہچانتے. بڑا آدمی ہے اس کا یہ معنی نہیں کہ وہ جو بھی کہے گا وہ ٹھیک ہوگا بلکہ کس کے ذریعے دیکھتے ہیں؟ حق کے ذریعے دیکھتے ہیں کہ جو حق بات کہتا ہے معلوم ہو وہ ہے بڑا آدمی بھائی. کہتے ہیں وَأَمَّا الْمُحَقِّقُونَ باقی محققین علماء جو ہوتے ہیں فَيَعْرِفُونَ الرِّجَالَ بِالْحَقِّ لَلْحَقَّ بِالْرِجَالِ وہ رجال کو حق کے ذریعے پہچانتے ہیں نہ کہ حق کو رجال کے ذریعے. وَلَنِعْمَ مَا قَالَ وَلِيُّ ذِي الْجَلَالِ عَلَيْهِ سَلَامُ اللَّهِ الْمَلِكِ الْمُتَعَالِ اور کیا ہی خوب کہا ہے وَلِيُّ ذِي الْجَلَالِ. ذِي الْجَلَال اللہ تعالی بھائی جلال والی ذات جو ہے اللہ کے ولی نے علیہ سلام اللہ ان پر اللہ کی سلامتی ہو. الملک المتعالی وہ اللہ جو بادشاہ ہے. المتعالی جو عظمت والا ہے اونچی شان والا ہے بھئی. یہ قال ولی ذی الجلال مراد ہیں حضرت علی بھئی. کون مراد ہیں؟ حضرت علی. کہتے کیا ہی خوب کہا ہے کس نے؟ ولی ذی الجلال اللہ کے ولی نے. بھئی آپ کو میں نے شروع میں بتلایا تھا یہ جو شرح لکھنے والا ہے عبداللہ یزدی یہ شیعہ ہے بھئی. یہ کیا ہے؟ شیعہ. اور ان کے کلیمے کا جز ہے بھئی علی ولی اللہ. ان کے کلیمے کا جز ہے علی اللہ کے دوست ہیں. بات سمجھ میں آگئے؟ تو یہ چونکہ شیعہ ہیں اس لیے اپنے مذہب کے مطابق کلام کر رہے ہیں. علیہ السلام اللہ ان پر اللہ کی سلامتی ہو. یہ بھی دیکھو وہی شیعہ عقیدے کے مطابق اہل سنت والجماعت کے نزدیک علیہ الصلاۃ والسلام یہ صرف پیغمبروں کے ساتھ مخصوص ہے. ان کے لیے یہ دعا کی جا سکتی ہے غیر پیغمبر کے لیے نہیں کی جا سکتی. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وَلَنِعْمَ مَا قَالَ وَلِيُّ ذِي الْجَلَالِ عَلَيْهِ سَلَامُ اللَّهِ الْمَلِكِ الْمُتَعَالِ یعنی کیا ہی خوب کہا ہے حضرت علی رضی اللہ تعالی عنہ نے. وہ فرماتے ہیں لا تنظر الى من قال وانظر الى ما قال تو نہ دیکھ اس کی طرف جس نے کہا ہے. وانظر اور تو دیکھ الى ما قال اس بات کی طرف جو اس نے کہی ہے. کہنے والے کو نہ دیکھو اس کی بات کو دیکھو کہ اس نے بات حق بات کہی ہے یا نہیں کہی بھائی. تو حضرت علی رضی اللہ تعالی عنہ چوتھے خلیفہ راشد ہیں بھائی. حضرت علی رضی اللہ تعالیٰ عنہ اور خلفۂ راشدین ان سب میں آپس میں اتنی محبت تھی جسے لفظوں میں بیان نہیں کیا جا سکتا بھائی. حضرت علی نے اپنے بچوں میں سے ایک کا نام ابو بکر رکھا, ایک کا نام عمر رکھا, ایک کا نام عثمان رکھا بھائی. تین ہی خلفۂ راشدین ان سے پہلے گزرے اور انہوں نے اپنے بچوں کے نام اسی ترتیب سے تین بچوں کے نام رکھے. اس سے زیادہ محبت کی کیا دلیل ہوگی بھائی. تو الحمدللہ اللہ نے ہمیں تمام صحابہ کی محبت نصیب فرمائی ہے بھائی. اور صحابہ ان کا اتنا اونچا مقام, اتنا اونچا مقام کہ ہم تصور نہیں کر سکتے. کیا تمام علماء کا اس بات پر اجماع ہے. کوئی بڑے سے بڑا ولی جتنا بھی بڑا ولی ہو ادنا سے ادنا درجے کے صحابی کے مقام کو بھی نہیں پہنچ سکتا. اور صحابی کا یہ مقام کیوں ہے؟ کیونکہ اس نے سرور کونین صلی اللہ علیہ وسلم کی زیارت کی ہے. ایک لمحے کی زیارت سے وہ مقام اس کو مل گیا کہ دنیا کا بڑے سے بڑا ولی اس کے قریب بھی نہیں پہنچ سکتا بھائی. اور پھر چہ جائے کہ وہ صحابہ جنہوں نے ساری زندگیاں حضور علیہ السلام کے ساتھ گزار دیں بھائی, وہ ایک ایک دین کی بات پہنچا دی آگے. دین اسلام محبتوں کا دین ہے, اہل سنت والجماعت کا مذہب محبتیں ہی محبتیں ہیں, کہیں نفرت نہیں ہے. تو کہتے ہیں حضرت علی رضی اللہ تعالیٰ عنہ کا مقولہ ہے, لا تنظر الى من قال وانظر الى ما قال, تو نہ دیکھ اس شخص کی طرف جس نے کہا ہے اور تو دیکھ اس بات کی طرف جو اس نے کہی ہے. ہاذا ای خذ ہاذا, اس بات کو لے لو. میں نے بتایا علماء اپنی کتابوں میں اس طرح کوئی قیمتی بات ذکر کرنے کے بعد ہاذا کہتے ہیں, اور یہ مفعول ہوتا ہے خذ کے لیے, ای خذ ہاذا, یعنی اس بات کو لے لو, اس کو یاد رکھو, یہ قیمتی بات ہے. کہتے ہیں وہ مؤلف قوانین المنطق والفلسفه هو الحكيم. جی اب اوپر آیا تھا والرابع المؤلف ليسكن قلب المتعلم. اب اس علم منطق کا مدون اول کون ہے وغیرہ, وہ اب یہاں بیان کرنے لگے ہیں بھائی. کہتے ہیں وہ مؤلف قوانین المنطق والفلسفه هو الحكيم العظيم ارسطو, اور ان منطق اور فلسفہ کے قوانین کا مدون, ان کی تدوین کرنے والا, کتابی صورت میں جمع کرنے والا, هو الحکیم العظیم ارسطو, وہ عظیم فلسفی ارسطو ہے بھائی, ارسطو ہے. اور یاد رکھیے یہ ارسطو کا زمانہ ہے. ارسطو یہ 384 قبل مسیح سے 322 قبل مسیح بھائی, یعنی حضرت عیسیٰ علیہ السلام کی پیدائش سے 384 سال پہلے اس کی پیدائش ہوئی. 300 قبل مسیح یعنی حضرت عیسیٰ علیہ السلام سے پہلے, اور اس عیسیٰ علیہ السلام کی پیدائش سے یہ سن عیسوی کا آغاز ہوتا ہے. یہ آج کل جو 2021 چل رہا ہے بھائی, تو یہ حضرت عیسیٰ علیہ السلام کی پیدائش سے یہ سال شروع, اور حضور علیہ السلام کی ہجرت سے جو ہے وہ اسلامی سال ہے سن ہجری بھائی, اس وقت سے ان کو شمار کیا جاتا ہے. اور یہ جو قبل مسیح ہے اس میں یاد رکھو اس میں پھر سن الٹے چلنا شروع ہو جاتے ہیں, سالوں کا حساب الٹا چلتا ہے, کیونکہ 384 کا کیا معنی, 384 قبل مسیح, حضرت عیسیٰ علیہ السلام سے 384 سال پہلے, تو حضرت عیسیٰ علیہ السلام سے 384 سال پہلے یہ ارسطو کی پیدائش ہوئی ہے, اور 322 میں اس کا انتقال ہوا ہے قبل مسیح میں. تو اب آپ تو آپ کے ذہن میں یہ نہ آئے بھائی 384 میں پیدا ہوئے اور 322 میں فوت ہوئے, یہ تو عدد الٹے چل رہے ہیں. نہیں بھائی, یہ میں نے بتلا دیا قبل مسیح کا کیا معنی, حضرت عیسیٰ علیہ السلام سے پہلے, تو 384 سال پہلے یہ اس کی پیدائش ہوئی, اور پھر تقریباً یہ 60-62 سال اس کی عمر تھی, اتنے سال مزید گزر گئے, تو اب حضرت عیسیٰ علیہ السلام کی پیدائش میں صرف کتنے سال رہ گئے, 322 رہ گئے, تو اس وقت اس کا انتقال ہوا. اور یہ استاذ تھا سکندر اعظم کا بھائی, سکندر اعظم, اور سکندر اعظم مشہور فاتح گزرا ہے, تو یہ استاذ تھا مشہور فاتح سکندر اعظم کا بھائی. سکندر اعظم بہت بڑا بادشاہ گزرا ہے انسانی تاریخ کا, اور اس نے بہت سے ملکوں کو فتح کر لیا, مصر, فلسطین, شام وغیرہ, ان تمام جگہوں پر اس کی حکومت تھی, اور یہ فتح کرتا چلا آیا یہاں تک کہ بر صغیر کو بھی یہ فتح کرنا چاہتا تھا. سندھ کا کچھ حصہ کہتے ہیں اس نے فتح بھی کر لیا تھا, لیکن یہاں پہنچ کر اس کے فوجیوں کو پتا چلا کہ آگے جو ہندوستان کے بادشاہ ہیں, مختلف راجہ جگہ جگہ مختلف بادشاہ حکومت کر رہے تھے, ان کے پاس ہاتھی ہوتے ہیں فوج کے اندر بھائی, تو وہ ڈر گئی فوج, انہوں نے آگے جانے سے انکار کر دیا. اس نے کوشش کی لیکن وہ فوج تیار نہیں ہوئی, چنانچہ وہاں سے پھر یہ واپس چلا گیا بھائی. اور پھر واپس جانے کے بعد کہتے ہیں یہ بیمار ہوا اور 11 دن بیمار رہ کر مر گیا. بعض کہتے ہیں اس کو زہر دیا گیا تھا, اور انتقال کے وقت اس کی عمر صرف 32-33 سال تھی بھائی. تو 32-33 سال کی عمر میں بڑا جنگجو انسان تھا, ہر وقت جنگوں میں مشغول رہتا تھا, اور بڑا ہی ظالم اور خون ریز قسم کا انسان تھا, ذرا ذرا سی بات پر لوگوں کی جان لینا اس کا شیوا تھا بھائی. और ये बुत परस्त था, किसी भी जंग पर जाने से पहले बुतों के ऊपर बड़े बड़े चढ़ावे चढ़ाता और वहां नजरों न्याज पेश करता और फिर उसके बाद उनसे दुआएं मांगकर जंग के लिए रवाना होता था। और इसी को ज़ुल्करनैन भी कहते हैं। क्या कहते हैं? ज़ुल्करनैन। लेकिन ये वो ज़ुल्करनैन नहीं जो जिसका जिक्र कुरान में आता है। वो ज़ुल्करनैन उसकी तो अल्लाह ने तारीफ फरमाई है और वो भी बहुत बड़ा बादशाह गुजरा है। और नीज ये तो हज़रत ईसा अलैहिस्सलाम से सिर्फ 350 साल कबल ये गुजरा है, ये सिकंदर आजम। जबकि वो जो ज़ुल्करनैन है वो तो कहते हैं कि हजरत इब्राहिम अलैहिस्सलाम के जमाने में था भाई, और उसको भी अल्लाह ने बड़ी बादशाहत नसीब फरमाई थी। ज़ुल्करनैन क्यों कहते हैं इसको? उलमा ने मुख्तलिफ वजूहे तस्मिया जिक्र की हैं। कर्नुन, कर्न सींग को कहते हैं भाई, जैसे गाय वगैरह के सींग होते हैं। तो ज़ुल्करनैन दो सींगों वाला, जिसके दो सींग हों। तो बास कहते हैं ये सर पर एक इसने कोई लोहे की टोपी खुद वगैरह पहनता था और उस पर दो सींग इसने बनवाए हुए थे, इसलिए इसको ज़ुल्करनैन कहते थे। जबकि बास कहते हैं ज़ुल्करनैन इसलिए कहते थे क्योंकि ये मशिक और मगरिब का बादशाह था, यानी सारी दुनिया पर यानी बड़े बादशाह थे। मशिक से मगरिब तक इनकी हुकूमत थी, इसलिए मशिक से मगरिब तक पूरी दुनिया पर इसकी हुकूमत थी, इसलिए इसको ज़ुल्करनैन कहते हैं। दुनिया के जो दो सींग हैं यानी मशरिक और मगरिब दोनों पर इसकी हुकूमत थी। या इसलिए ज़ुल्करनैन इनको कहा जाता क्योंकि दुनिया की दो सुपर पावर थी, एक फारिस और रूम, दोनों पर इनकी हुकूमत थी, इसलिए इनको ज़ुल्करनैन कहते थे। तो बहरहाल मैंने बताया कि बास कहते हैं कि ये वही सिकंदर आजम है, इसी का जिक्र कुरान में है, लेकिन ये दुरुस्त बात नहीं है भाई। ये इसको भी ज़ुल्करनैन कहते हैं लेकिन ये बड़ा जालिम था, और जरा जरा सी बात पर लोगों की जान लेना, बल्कि अपनों की, अपने इसके अपने जो साथी होते थे जरा सी बात पर उनके कत्ल से भी दरेग नहीं करता था भाई। खून बहाना इसकी फितरत में था, और ये दुनिया को, पूरी दुनिया को फतेह करना चाहता था और बहुत बड़ी बादशाहत थी, लेकिन सिंध से आगे इसकी फिर फौज ने जाने से इनकार कर दिया। जबकि दूसरा ज़ुल्करनैन वो तो बड़ा नेक रहमदिल बादशाह था भाई, वो तो अल्लाह की दावत और अल्लाह का पैगाम हर एक को पहुंचाता था। बल्कि रिवायात में आता है ये किसी जगह ये पहुंचा भाई किसी जगह, और वहां पता चला इसको कि हज़रत इब्राहिम अलैहिस्सलाम भी यहां पर हैं। तो इसने फिर ये अपनी सवारी पर भी नहीं सवार हुआ कि वो मकाम जहां पर खलीलुल्लाह मौजूद हो मेरे लिए मुनासिब नहीं है, मैं सवारी पर वहां से सवारी पर चलूं। चुनांचे ये सवारी से उतर कर फिर जमीन पर चला वहां पर, और फिर हज़रत इब्राहिम अलैहिस्सलाम से, गालिबन मक्का था उस वक्त, इब्तदाई हालत होगी, कोई एक आध घर होगा, बिल्कुल इब्तदाई हालत। बात समझ में आ गई? जिस वक्त इब्राहिम अलैहिस्सलाम ने बैतुल्लाह की तामीर की थी इस्माइल अलैहिस्सलाम, तो उस जमाने में कोई एक दो चार घर होंगे, तो वहां उसको इत्तला मिली, तो वो अपनी सवारी से उतर गया और जाकर फिर हज़रत इब्राहिम अलैहिस्सलाम से मिला। और कहते हैं जिस वक्त हज़रत इब्राहिम अलैहिस्सलाम से मिला तो इस ये उनसे गले मिला, इसने आगाज किया गले मिलने का। इससे पहले गले मिलने का, गले सलाम के वक्त लोग गले नहीं मिलते थे, तो इसने आगाज किया। तो ये बड़ा नेक और रहमदिल बादशाह था जो कुरान में जिसका जिक्र आता है। मुआहिद था और लोगों को तौहीद ही की दावत देता था भाई। तो कहते हैं वह मुअल्लिफु क़वानीनिल मंतिक़ वल फ़लसफ़ति हुवल हकीमुल अज़ीमु अरस्तु, और मंतिक और फलसफा के कवानीन का मुअल्लिफ जो है वो अजीम फलसफी अरस्तु है। दव्वनहा भी अमरी इस्कंदरा, और इसने इसको इस इलम को मुदव्वन किया सिकंदर आजम के हुक्म से। वलिहादा लुक्किब बिल मुअल्लिम अल अव्वली, और इसीलिए इसको लकब दिया गया मुअल्लिम अव्वल का, इसको मुअल्लिम अव्वल कहते हैं भाई। वकील लिल मंतिकी, और मंतिक के बारे में कहा जाता है, कील लिल मंतिकी अय कीला अनिल मंतिकी, ये लाम किस माना में है? आन के। और मंतिक के बारे में कहा जाता है इन्नहु मीरासु ज़ुल्करनैनी, कि ये ज़ुल्करनैन की मीरास है। किसकी मीरास है? यानी वही सिकंदर आजम मैंने बताया, उसको भी क्या कहते थे? ज़ुल्करनैन कहते थे। ये उसकी मीरास है, यानी इसको वो छोड़कर मरा है। क्या माना उसकी मीरास है भाई? दरअसल उसी के हुक्म पर अरस्तु ने इस इलम को मुदव्वन किया। वैसे तो फलसफियाना बातें जिक्र की जाती थी, इलम तुलबा सीखने भी आते थे, लेकिन बाकायदा किताबी सूरत में यह मुदवन नहीं था। तो इस्कंदर आजम के दरखास्त पर उनके उस्ताद अरस्तू ने इस इलम को बाकायदा मुदवन किया, इसलिए यह कहा जाता है कि यह ज़िलकरनैन की मीरास है भाई। तो कहते हैं वकील अली मंतिकी नहु मीरास ज़िलकरनैन, और मंतिक के बारे में कहा जाता है कि यह ज़िलकरनैन की मीरास है। सुम्मा बाद ज़ालिका नकल अल मुतरजिमून तिलकल फलसफियात मिन लुगति यूनान इला लुगति अल अरबी, फिर उसके बाद नकल किया तर्जमा करने वालों ने इन फलसफी बातों को मिन लुगति यूनान यूनानी जुबान से इला लुगति अल अरबी अरबी लुगत की तरफ। यूनान गैर मुनसरिफ है, दो सबब हैं, कौन कौन से जी? आलमियत है और उजमा है। इसी तरह इस्कंदरा भी अम्री इस्कंदरा, ये भी गैर मुनसरिफ है, इसमें भी क्या दो सबब हैं? आलम है और उजमा है, आजमी नाम है भाई गैर अरब। तो कहते हैं फिर उसके बाद नकल किया तर्जमा करने वालों ने इन फलसफी अबहास को मिन लुगति यूनान इला लुगति अल अरबी यूनानी जुबान से अरबी जुबान की तरफ। हज़बहा वरत्तबहा व अहकमहा व अत्कनहा सानियन अल्मुअल्लिमु सानिल हकीमु अबू नसरिन अल-फ़ारबी। फिर इस इलम को मुहज़्ज़ब किया, हज़बा युहज़्ज़िबु तहज़ीब का माना है ज़ाइद चीजों को निकालना। किताब के शुरू में मैंने बताया था इस किताब का क्या नाम है, तहज़ीबुल मंतिक, और तहज़ीब का क्या माना, साफ सुथरा करना, ज़ाइद चीजों को निकाल देना। जैसे ये जो माली हैं ये साल के अंदर बाग के जो पौधे हैं उनको साफ सुथरा करते हैं, जायद शाखें जो निकली होती हैं उनको काटकर उन पौधों को बराबर करते हैं, इसको कहते हैं तहजीब भाई। तो उसके बाद फिर हज़बहा इस इलम की तहजीब की, जायद चीजों को निकाला, वरत्तबहा और इसकी तरतीब दी, व अहकमहा और इसको मजबूत बनाया, व अतकनहा और इसमें महारत हासिल की, सानियन दूसरी मरतबा अल्मुअल्लिमु सानिल हकीमु अबू नसर अल-फ़ारबी। मुसलमान फलसफी अबू नसर फारबी ने उसने दूसरी मरतबा इस इलम की तहजीब की, इसको तरतीब दिया, इसको मजबूत किया, व अतकनहा और इसमें खूब महारत हासिल की। वकद फसलहा वहर्ररहा बाद इजाद। अच्छा, तो ये अबू नसर फारबी इसको मुअल्लिम सानी कहते हैं, क्या कहते हैं? मुअल्लिम सानी कहते हैं। वकद फसलहा वहर्ररहा बाद इजाअति कुतुब अबी नसरिन, और फिर इसकी तफसील की, वहर्ररहा और इसको दोबारा लिखा। अच्छा भाई, अबू नसर फारबी ये बहुत बड़े मुसलमान फलसफी थे और इस उलूम इस इलम को उन्होंने बड़ा मजबूत बनाया और बेहतरीन सूरत दी इसको। ये सरबरा थे तर्जमा करने वालों के, वो जो जमात थी जो खलीफा के हुक्म से किताबें मंगवाई जाती थी यूनान से मंतिक और फलसफा की, और ये तर्जमा करने वाले तर्जमा करते थे उसका, तो ये सरबरा था। तो इसने इस इलम की खूब आबियारी की, बेहतरीन सूरत दी, इससे कुफरिया बातें निकाली और इस्लामी सूरत दी उसको। फारबी ने बहुत सी किताबें भी लिखी मंतिक और फलसफा में, लेकिन फिर वो जो मकतबा था लाइब्रेरी थी उसको आग लग गई, सारी उनकी तसनीफात जलकर जाया हो गई। तो फिर उसके बाद शेख बू अली इब्ने सीना जो हैं उन्होंने दोबारा इन उलूम को लिखा और कुछ किताबें बच गई होंगी कोई चंद एक, और फिर दोबारा इस इलम को मुहज़्ज़ब किया, तफसील बयान की, किताबी सूरत में लिखा। तो इसलिए उनको शेख रईस कहते हैं, क्या कहते हैं? शेख रईस। और याद रखिए ये अबू नसर फारबी, ये इनकी पैदाइश हुई है 260 हिजरी में, 260 हिजरी में, और वफात हुई है 339 हिजरी में, यानी तकरीबन 80 साल के लगभग इनकी उम्र थी भाई। तो 260 हिजरी से 339 हिजरी तक, जबकि शेख अबू अली इब्ने सीना जो हैं इनकी पैदाइश हुई है 370 हिजरी में, 370 हिजरी में, यानी फारबी के इंतकाल के भी कई साल के बाद, तो 370 हिजरी में इनकी पैदाइश हुई है और 428 हिजरी में इनका इंतकाल हुआ है। تو کہتے ہیں وقد فصلها وحررها بعد اذاعت كتب ابي نصر، پھر اس کے بعد ان فلسفی باتوں کی تفصیل کی، وحررها اور ان کو لکھا، بعد اذاعت كتب ابي نصر ابو نصر کی کتابوں کے ضائع ہو جانے کے بعد. کس نے تفصیل کی، کس نے لکھا، فاعل آگے آ رہا ہے، الشیخ الرئیس ابو علی بن سینا، شیخ رئیس ابو علی بن سینا نے، شکر اللہ مساعیہم الجمیلتا، شکر شکر کا ویسے معنی ہے شکریہ ادا کرنا، لیکن جب اس کی نسبت اللہ کی طرف ہو، شکر اللہ، شکر اللہ، اللہ کی طرف نسبت کی جائے تو اس صورت میں اس کا معنی ہے اجر و ثواب دینا، شکر اللہ، اللہ اجر و ثواب عنایت فرمائے، مساعیہم الجمیلتا، ان علماء کی خوبصورت کاوشوں کو، خوبصورت کوششوں پر اللہ ان کو اجر و ثواب نصیب فرمائے. تو جب اس کی نسبت اللہ کی طرف ہو تو اس کا کیا معنی ہے، اجر و ثواب دینا، یعنی قدردانی کرنا. آگے متن دیکھیے بھائی، کہتے ہیں والخامس انه من اي علم هو ليطلب فيه ما يليق به. والخامس انه من اي علم، بھائی میری کتاب میں یہاں ایو کا لفظ نہیں ہے، ہونا چاہیے من اي علم هو. پانچویں بات جو رؤوس سمانیہ میں سے ہے وہ یہ کہ انه من اي علم هو، یہ ذکر کرتے تھے علماء کہ جو علم ہے وہ کون سے علوم میں سے ہے، لیطلب فیہ ما یلیق بہ، تاکہ طلب کیا جائے اس کے اندر وہ بحثیں جو اس کے مناسب ہیں. یعنی طالب علم کو یہ بتایا جائے یہ کس قسم کا علم ہے، علوم عقلیہ میں سے ہے یا علوم نقلیہ میں سے ہے، اور علوم اصلیہ میں سے ہے یا علوم فرعیہ میں سے ہے، تاکہ اس قسم کے مسائل پھر اس میں طالب علم دیکھے، تلاش کرے بھائی، تاکہ اس کو پتا ہو. بات سمجھ میں آ گئی، شرح میں تفصیل آ رہی ہے. تو کہتے ہیں والخامس، اور پانچویں بات یہ کہ انہ من ای علم ہوا، کہ یہ کن علوم میں سے ہے، لیطلب فیہ ما یلیق بہ، تاکہ طلب کیا جائے اس کے اندر وہ بحثیں جو اس کے مناسب ہیں. بھائی پتا ہوگا یہ فلاں علم ہے تو اس کے اندر وہ بحثیں تلاش کرے گا، اور دوسری بحثیں ہیں تو دوسرے علم میں تلاش کرے گا. دیکھیے شرح میں، قوله من اي علم هو اي من اي جنس من اجناس العلوم العقليه او النقليه الفرعيه او الاصليه، یعنی یہ اجناس علوم میں سے کس جنس میں سے ہے، یہ علوم کی جو جنسیں ہیں ان میں سے یہ کس جنس میں سے ہے، علوم عقلیہ میں سے ہے یا نقلیہ میں سے، الفرعیہ او الاصلیہ، فرعیہ علوم میں سے ہے یا اصلیہ علوم میں سے. بھائی جس طرح آپ نے پڑھا ہے کہ جنس جو ہے اوپر سے نیچے کی طرف تقسیم ہوتی ہے، سب سے اوپر جنس کون سی ہے، جوہر، جوہر، اور پھر جوہر تقسیم ہوتا ہے، وہ جسم ہوگا یا غیر جسم، پھر جسم تقسیم ہوتا ہے وہ نامی ہوگا یا غیر نامی، پھر نامی تقسیم ہوتا ہے وہ حیوان ہوگا یا غیر حیوان ہوگا. تو جس طرح جنس کی اوپر سے نیچے کی طرف تقسیم ہوتی ہے، اسی طرح علوم جو ہے ایک ہے مطلق علم، اور پھر اس کی نیچے تقسیم ہوتی ہے کہ وہ علم جو ہے وہ عقلی ہوگا یا نقلی ہوگا. اگر عقلی ہے پھر اس کی نیچے تقسیم ہوتی ہیں، قسمیں بنتی ہیں، اگر وہ نقلی علوم میں سے ہے تو پھر اس کی نیچے تقسیم ہوتی ہے، اس کی قسمیں بنتی ہیں. علوم عقلیہ اور نقلیہ، علوم عقلیہ جس میں عقل کا دخل ہو، اور علوم نقلیہ جس میں نقل ہوتی ہے، روایت ہوتی ہے ایک سے دوسرے کی طرف. بھائی تو علم جو ہے وہ مثلا جن سے حالی ہے، پھر وہ دو قسم پر ہوگا، یا وہ عقلی ہوگا یا نقلی ہوگا، پھر عقلی کی کئی قسمیں بنیں گی جن کو علوم عقلیہ کہیں گے، پھر نقلی کی کئی قسمیں بنیں گی ان کو علوم نقلیہ کہیں گے، پھر کچھ علوم اصلیہ ہیں کچھ علوم فرعیہ ہیں. اصلیہ جو اصل ہیں، بنیاد ہیں، فرعیہ جو ان سے علوم آگے نکلتے ہیں. تو یہ کس میں سے ہے، علوم اصلیہ میں سے ہے یا فرعیہ میں سے ہے. بھائی کہتے ہیں ہو ای من ای جنس من اجناس العلوم العقلیہ او النقلیہ الفرعیہ او الاصلیہ، یعنی یہ علوم عقلیہ یا نقلیہ کی اجناس میں سے کون سی جنس میں سے ہے، فرعیہ میں سے ہے یا असलिया में से है। कमा युबहसु अनिल मंतिक अन्नहु मिन जिन्सिल उलूमिल हिकमियति अमला, जैसे मंतिक के बारे में बहस की जाती है कि यह उलूम हिकमिया में से है या नहीं, यानी यह हिकमत के उलूम में से है या शामिल नहीं। मंतिक के बारे में उलमा बहस करते हैं, बाज उलमा फरमाते हैं कि यह हिकमत में से है, उलूम हिकमिया में से, फलसफी उलूम में से है, जबकि बाज फरमाते हैं कि यह फलसफी उलूम में से नहीं है। लेकिन हक यही है कि मंतिक भी उलूम हिकमिया में से है, फलसफी उलूम में से है। भाई कहते हैं कमा युबहसु अनिल मंतिकी, जैसे कि बहस की जाती है मंतिक के बारे में, कि अन्नहु मिन जिन्सिल उलूमिल हिकमियति अमला, कि ये उलूम हिकमिया की जिन्स में से है या नहीं। फइन फुस्सिरत अल हिकमत बिल इल्म बि अहवाल अयान अल मौजूदात अला मा हिया अलैहि फी नफ्स अल अम्र बि क़द्र अल ताक़त अल बशरियत लम यकुम मिनहा إذ ليس بحثه إلا عن المفهومات والموجودات الذهنية الموصلة إلى التصور والتصديق। भाई याद रखिए, जो मंतिक है इसके अंदर मौजूदात ज़हनिया और मफहूमात के बारे में बहस की जाती है, वो बातें जो हमारे जहन में आती हैं। मैंने बतलाया था एक है कौल मलफूज और एक है कौल माकूल। मंतिकी की असल तवज्जो किसकी तरफ? कौल माकूल की तरफ, जो हमारी अकल में बातें आती हैं। तो ये इलम बहस करता है मफहूमात के बारे में, वो बातें जो हमारे जहन में आती हैं, वल मौजूदात जहनिया, और किसके बारे में? वो चीजें जो हमारे जहन में मौजूद हैं। और हिकमत जो है उसकी तारीफ करते हैं कि हिकमत बहस करती है मौजूदात आइनिया के बारे में। किसके बारे में? या यूं कहो आयान मौजूदा के बारे में, वो चीजें जो खारिज में मौजूद हैं। अगर इसमें आयान की कैद लगा देते हैं, वो चीजें जो खारिज में मौजूद हैं, तो मंतिक निकल गया, क्योंकि मंतिक में तो मौजूदात खारिजिया से बहस नहीं होती, बल्कि किसके बारे में बहस होती है? मौजूदात जहनी। तवज्जो है, मंतिक में भी मौजूदात की बहस और हिकमत में भी मौजूदात की बहस, लेकिन उस हिकमत में बाज उलमा कैद लगाते हैं कि उसमें मौजूदात आइनिया, यानी जो खारिज में चीजें मौजूद हैं, उनके बारे में बहस की जाती है। खारिज में या नफ्सुल अमर में जो चीजें मौजूद हैं उनके बारे में बहस की जाती है। अगर इस कैद का वहां एतबार कर लिया जाए कि हिकमत वाकई किस इलम का नाम है जिसमें आयान मौजूदात के बारे में बहस की जाती है, फिर तो मंतिक खारिज हो जाएगी, क्योंकि मंतिक के अंदर तो आयान मौजूदात के बारे में बहस नहीं की जाती, बल्कि मौजूदात जहनिया के बारे में बहस की जाती है। और अगर ये आयान की कैद वहां से निकाल दें कि फलसफा हिकमत जो है वो सिर्फ मौजूदात के बारे में बहस करता है, फिर मंतिक दाखिल हो जाएगी, क्योंकि मौजूदात फिर दो किस्म पर हैं, कुछ मौजूदात खारिजिया और वाकईया हैं और कुछ मौजूदात जहनिया हैं। तो मुतलकन मौजूद कह दे, उसमें आयान की कैद न लगाओ, तो फिर मंतिक उसके अंदर दाखिल हो जाएगा।
फइन फुस्सिरत الحكمه بالعلم بأحوال أعيان الموجودات, अगर तफसीर की जाए हिकमत की कि ये आयान मौजूदात के अहवाल को जानने का नाम है, अगर तफसीर की जाए हिकमत की बिल इल्म कि यह जानना है किस चीज को, भी अहवाल आयान अल मौजूदाती, ये आयान मुजाफ है और अल मौजूदात मुजाफुन इले, लेकिन यह दरअसल सिफत की इजाफत हो रही है मौसूफ की तरफ, और तो ये आयान को आखिर में ले जाए, भी अहवाल अल मौजूदात अल आइनियती, अगर तफसीर की जाए हिकमत की कि वो जानना है मौजूदात आइनिया के अहवाल को, यानी वो चीजें जिनका खारिज में वजूद है उनके अहवाल को जानने का नाम है हिकमत, अला मा हिया अलैहि फी नफ्सिल अमरी, उसी हालत पर जिस पर वो नफ्सुल अमर में है, यानी जैसे कि वो नफ्सुल अमर में है, वाकई में है, बिकद्र ताकत अल बशरियती, इंसानी ताकत के बकदर, इंसानी हिकमत नाम है मौजूदात आइनिया को जानना, अलामा ही अलैहि फी नफ्सिल अमरी, नफ्सुल अमर में जैसी वो है, वाकए में जैसे वो है। हिकमत किस चीज का नाम है? हिकमत नाम है जानना मौजूदात आइनिया के अहवाल को जैसा के वाकए में है, जैसा कि उसके अहवाल नफ्सुल्लामर और वाकई में है, इसी तरह उसको जानना बेकदर ताकतिल बशरियती, इंसानी ताकत के बकदर, क्योंकि इंसान उतना ही जान सकता है जितनी उसमें कुव्वत है, जितनी उसमें इस्तेदाद और सलाहियत है। तो इंसानी ताकत के बकदर नफ्सुल अमर में जो चीजें मौजूद हैं उनको जानने का नाम हिकमत है। अगर हिकमत की तफसीर यह की जाए लम यकुम मिनहा, तो फिर मंतिक उलूम हिकमिया में से नहीं होगी, क्योंकि मंतिक में तो मफहूमात और मौजूदात ज़हनिया की बहस होती है, मौजूदात ऐनिया की बहस नहीं होती। इस लैसा बहसुहु इल्ला अनिल मफहूमात वल मौजूदात ज़हनियती, इसलिए क्योंकि मंतिक की बहस नहीं होती मगर वो मफहूमात और वो मौजूदात ज़हनिया अल मौसिलती इला तसव्वुर व तस्दीक, जो पहुंचाने वाले हैं तसव्वुर और तस्दीक तक। व इन हुज़िफतिल अयान मिन तफसील, अच्छा अगर फलसफा की क्या तारीफ की जाए कि यह बहस करता है किसके बारे में, आयान मौजूदात के बारे में, फिर तो मंतिक इसमें से खारिज। लेकिन अगर फलसफा की तारीफ में से आयान का लफ्ज हजफ कर दें कि फलसफा वो इलम है जो मौजूदात के बारे में बहस करता है, अब मंतिक दाखिल हो गई, क्योंकि मौजूदात वो आम हो गए, वो आयान भी हो सकते हैं और मफहूमात भी हो सकते हैं, तो मंतिक भी मौजूदात जहनिया यानी मफहूमात के बारे में बहस करता है। तो कहते हैं वह इन हुज़िफ़तिल अयानु मिन तफ़सीरिल मज़कूरि फ़हुवा मिनल हिकमति, और अगर हज़फ कर लिया जाए अयान को इस मज़कूरा तफ़सीर में से, तो फिर मंतिक जो है हिकमत में से है यानी फलसफे में से है। सुम्मा अल तकदीर सानी फ़हुवा मिन अक़सामिल हिकमति नज़रियतिल बाहिसति अम्मा लैसा वुजूदुहा बिक़ुदरतिना वख़्तियारिना, फिर दूसरी तकदीर पर यानी अगर मंतिक किस में से हो, हिकमत में से हो, उलूम हिकमिया में से हो, तो फिर यह हिकमत नजरिया में से होगी। किस में से होगी, हिकमत नजरिया से। याद रखो इंसान को अल्लाह ताला ने दो कुव्वतें नसीब फरमाई हैं, एक कुव्वत है जानने की यानी कुव्वत इलम, और एक कुव्वत है अमल करने वाली यानी कुव्वत अमलिया। तो इंसान को अल्लाह ने दो कुव्वतें नसीब फरमाई हैं, एक कुव्वत इल्मिया और एक कुव्वत अमलिया, एक है जानने की कुव्वत और एक है अमल करने की कुव्वत है भाई। और याद रखो इंसान दोनों कुव्वतों की तकमील के लिए हिकमत यानी फलसफे का मोहताज है। कुव्वत इल्मिया यानी जानने की जो कुव्वत है उसकी तकमील भी किसके जरिए होगी, फलसफे के जरिए, और कुव्वत अमलिया की तकमील भी किसके जरिए होगी, फलसफे के जरिए होगी। यह फलसफा हमें बतलाएगा कौन सा अमल हमारे लिए नाफिया है, कौन सा अमल हमारे लिए नाफिया नहीं, और यह फलसफा हमें बतलाएगा कि इलम की तकमील कैसे होगी, किस तरह चीजों को जानना है, उनकी तफसीलात वगैरह को। बात समझ में आ गई। तो इंसान को अल्लाह ताला ने दो कुव्वतें नसीब फरमाई हैं, एक कुव्वत अमलिया और एक कुव्वत इल्मिया, और दोनों कुव्वतों की तकमील के लिए इंसान मोहताज है हिकमत का भाई। फिर याद रखना ये जो मौजूदात हैं ये भी दो किस्म की हैं भाई, जो मौजूदात जो हैं ये भी दो किस्म की हैं, एक वो जिनको वजूद में लाना, जिनको वजूद में लाना हमारी कुदरत और इख्तियार में है, और एक कुछ वो मौजूदात हैं जिनको वजूद में लाना हमारे कुदरत और इख्तियार में नहीं। हमारे इख्तियार में है मसलन देखो भाई, ये इंसानी चीजें जो आप देखते हैं, जो इंसान बनाता है तैयार करता है, ये चीजें बनाना भी हमारे इख्तियार में, इसी तरह हमारे जो अफाल हैं, अच्छे अफाल हैं या बुरे अफाल हैं, ये भी हमारे इख्तियार में। तो ये मौजूदात जो हैं वो दो किस्म पर हैं, या तो वो हमारे कुदरत और इख्तियार में हैं या हमारे कुदरत और इख्तियार में नहीं है। हमारे कुदरत और इख्तियार में है ये इंसान की बनाई हुई तमाम चीजें भी, और इसी तरह हमारे अफ़ाल भी अच्छे और बुरे हर किस्म के भाई, ये भी क्या है हमारे कुदरत और इख्तियार में है। जबकि कुछ चीजें वो हैं जो हमारे इख्तियार में नहीं है, इनको अल्लाह ने पैदा फरमाया है, जैसे जमीन है, आसमान है, सूरज चांद सितारे, ये इंसान है, ये हैवानात हैं, ये पहाड़ हैं, ये दरिया हैं, ये क्या हैं, ये मौजूदात हैं और ये हमारे कुदरत और इख्तियार में नहीं हैं। तो मौजूदात गोया दो किस्म के हो गए, कुछ वो हैं जो हमारे कुदरत और इख्तियार में हैं और इसमें वो चीजें भी आ गई जिनको इंसान तैयार करता है और हमारे अच्छे और बुरे अफाल भी आ गए, और कुछ चीजें वो हैं जिनका वजूद हमारे कुदरत और इख्तियार में नहीं है। यहां तक बात समझ में आ गई? तो याद रखना, वो चीजें जो हमारे कुदरत और इख्तियार में हैं उनके हालात से बहस करना यह हिकमत अमलिया में है। इसको क्या कहते हैं? हिकमत अमलिया, क्योंकि इसका ताल्लुक अमल से है। इंसान जो कुछ तैयार करता है या जो अफाल करता है सब इसके अंदर आ गए भाई। और वो चीजें जो हमारे कुदरत और इख्तियार में नहीं है उनके बारे में बहस करना यह हिकमत नजरिया है। तो हिकमत की दो किस्में हो गई, एक हिकमत अमलिया और एक हिकमत नजरिया। तवज्जो है, फिर सुनो, इंसान को अल्लाह ने दो कुव्वतें नसीब फरमाई हैं, एक कुव्वत इल्मिया और एक कुव्वत अमलिया। ये जो हिकमत नजरिया है इसमें कुव्वत इल्मिया की तकमील होती है और हिकमत अमलिया के अंदर कुव्वत अमलिया की तकमील होती है। इसमें हम देखते हैं जो चीजें हमारे कुदरत और इख्तियार में हैं, किन चीजों के बनाने से हमें दुनिया में फायदा है, इसी तरह कौन से अमाल करने से हमें दुनिया में फायदा है और कौन से अमाल करने से हमें आखिरत में फायदा है, सारी बहस इसके अंदर होती है। ये कुरान, हदीस, फिका वगैरह सब इसी के अंदर आ गए। इसी तरह तमाम ये साइंस की चीजें कि अगर आप इस तरह ये चीजें सीख लेंगे तो आप ये चीजें दुनिया के अंदर अपने नफे के लिए बना सकते हैं, ये चीजें अपने नफे के लिए बना सकते हैं। तो ये इन सब का ताल्लुक किससे है? हिकमत अमलिया से है। और दूसरी हिकमत नजरिया है, उसमें सिर्फ इलम की तकमील होती है, उसमें सिर्फ इलम। देखो, इंसान को अल्लाह ने ऐसा बनाया है कि ये हर चीज को जानने की कोशिश करता है। बच्चा भी एक छोटा सा होता है, जब भी कोई नई चीज देखता है फौरन मां बाप से पूछता है कि ये क्या है। तो इसी तरह इंसान भी ये कायनात के असरात, ये चीजें इंसान के इख्तियार में नहीं है, ये जमीन, आसमान, ये सितारे वगैरह, ये हैवानात, लेकिन इंसान इन सबको जानने की कोशिश करता है। हिकमत अमलिया में हमारी कुव्वत अमलिया की तकमील होती है। अगर हम उसको जानते होंगे तो खूब ज्यादा से ज्यादा अमल में हम आगे बढ़ेंगे। और हिकमत नजरिया के जरिए हमारे कुव्वत इल्मिया की तकमील होती है। ये चीजें, ये आसमान वगैरह, अगरचे इनके बनाने में हमारी कोई कुदरत और इख्तियार नहीं, लेकिन हम इनकी ज्यादा से ज्यादा मालूमात इकट्ठी करते हैं। तो कहते हैं सुम्मा अल तकदीर इस्सानी, फिर दूसरी तकदीर पर, फहुआ मिन अक्सामिल हिकमति नजरियतिल बाहिसति, फिर दूसरी तकदीर पर, यानी अगर यह हिकमत में से हो, फहुआ मिन अक्सामिल हिकमति नजरियती, तो फिर यह हिकमत नजरिया की अक्साम में से है। अलबाहिसति अम्मा लैसा वजूदुहा बिकुदरतिना वख्तियारिना, वो हिकमत नजरिया जो बहस करती है अम्मा उन चीजों के बारे में, लैसा वजूदुहा के उनका वजूद नहीं है, बिकुदरतिना वख्तियारिना हमारी कुदरत और इख्तियार से। हिकमत नजरिया भाई, ये नजरिया बदीही के मुकाबले में है। नजरिया क्या माना? नजरी हो, बदीही ना हो, क्योंकि बदीहियात के जानने को हिकमत नहीं कहते, बल्कि नजरी चीजों को जानने का नाम क्या है? हिकमत है, इसलिए इसको हिकमत नजरिया कहते हैं। यहां ये हाशिया भी देख लें भाई, ये हाशिया में बड़ी बेहतरीन तफसील दी हुई है। जी देख लीजिए, ये दो नंबर हाशिया है मेरी किताब में भाई, मिन अक्सामिल हिकमा पर कहते हैं, अल हिकमत नजरियतु इअलम अन अल हिकमत इल्मुन बि अहवाल आयान अल मौजूदात अला मा हिया अलैहि फी नफ्स अल अम्र बि क़द्र ताक़त अल बशरियति, कि हिकमत वो जानना है आयान मौजूदात के अहवाल को उस पर जैसे कि वो नफ्स अल अम्र में है इंसानी क़ुव्वत के बकदर। व तिल्क अल आयानु इम्मल अफ़आल वल अमाल अल्लति वजूदुहा बि क़ुदरतिना व इख्तियारिना औला, फिर ये जो आयान हैं या तो ये अफाल और आमाल होंगे जिनका वजूद हमारे कुदरत और इख्तियार में है औ ला, या ऐसा नहीं होगा। फालम तू जान ले, फल इल्म बि अहवाल अल अव्वल मिन हैसु अन्नहु युअद्दी इला सलाह अल माश वल माआदी युसम्मा हिकमतन अमलियतन, के अव्वल के अहवाल को जानना इस हैसियत से कि ये पहुंचाने वाले हैं हमारे माश और माद यानी दुनिया और आखरत की इसलाह की तरफ। हिकमत अमलिया में हम क्या सीखते हैं? वो अमल, वो चीजें जो हमें दुनिया में और आखिरत में फायदा पहुंचाएं। दुनिया में देखो मुख्तलिफ फनून लोग सीखते हैं ताकि दुनियावी जिंदगी में आसानियां आ जाएं, खूब पैसे कमा लें, और आखिरत के लिए भी। फिर कुरान और हदीस हमें बतलाता है कि इन चीजों में हमारी आखिरत बेहतर होगी, तो ये सब हिकमत अमलिया में दाखिल हैं। तो कहते हैं फल इल्म भी अहवाल अव्वल मिन हैसु अन्नहु युअद्दी इला सलाहिल माश वल मादी युसम्मा हिकमतन अमलियतन। तो अव्वल के अहवाल को जानना इस हैसियत से, कौन से अहवाल? वो अमाल और अफाल जो हमारे कुदरत और इख्तियार से हैं, उनको जानना इस हैसियत से कि ये हमें पहुंचाने वाले हैं हमारे माश यानी हमारे गुजर बसर दुनिया में, वल माद और जो आखरत की तरफ लौटना है उसमें बेहतरी की तरफ। तो युसम्मा हिकमतन अमलियतन, इसको हिकमत अमली कहते हैं। वल इल्म बिल अहवाल सानी युसम्मा हिकमतन नजरियतन, और दूसरे के अहवाल को जानना वह हिकमत नजरिया कहलाता है। कौन से अहवाल? जो हमारी कुदरत और इख्तियार में नहीं है। वकुल्लु मिन्हुमा अला सलासति अक्सामिन, इनमें से हर एक फिर तीन किस्म पर है। अम्मल अमलियतु फली अन्नहा इम्मा इल्मुम बिमसालिह शख्सिन बिन्फिरादिही, फिर इनमें से हर एक तीन किस्म पर है भाई। हिकमत अमलिया भी तीन किस्म पर और हिकमत नजरिया भी। कहते हैं अम्मल अमलियतु फली अन्नहा इम्मा इल्मुम बिमसालिह शख्सिन बिन्फिरादिही, या तो इसका ताल्लुक होगा एक शख्स के जाती मसलहतों से। तवज्जो है, एक शख्स की जाती मसलहतों से इस हिकमत का ताल्लुक होगा कि किस तरह वो अच्छी आदात को अपनाए और बुरी आदात को छोड़ दे। तो इसको तहजीबुल अखलाक कहते हैं। तवज्जो है, क्या कहते हैं? तहजीबुल अखलाक, अखलाक को साफ सुथरा बनाना, अच्छा बनाना। इसका ताल्लुक किससे है? एक शख्स की जाती नफों से, मसलहतों से, कि किस तरह अपने अखलाक को अच्छा बनाया जाए, अच्छी आदतें अपनाई जाए और बुरी आदतों को छोड़ा जाए। तो कहते हैं फली अन्नहा इम्मा इल्मुम बिमसालिह शख्सिन बिन्फिरादिही, इसलिए क्योंकि या तो यह जानना होगा एक शख्स की मसलहतों को बिन्फिरादिही अकेले, लियतहल्ला बिल्फज़ाइली वयतखल्ला अनिर रज़ाइली, ताकि वो फजीलत वाली बातों के साथ अपने आप को आरास्ता कर ले और ताकि अपने आप को खाली कर ले अर रजा इली अदना बातों से, बुरी आदतों से। तो इसको युसम्मा तहजीब अल अखलाक, इसको क्या कहते हैं? तहजीबुल अखलाक। व इम्मा इल्म बिमसालिह जमातिन मुशारकतिन फिल मंजिली, या ये इलम होगा ऐसी मसलहतों के साथ जिसमें एक जमात शरीक है, एक जमात पूरी शरीक है। कल वालिदी वल मौलूदी, जैसे कि वालिद और मौलूद है, बाप है, मां बाप हैं और औलाद हैं उनकी। युसम्मा तदबीर अल मंजिली, और इसको तदबीर मंजिल कहते हैं। तदबीर का माना इंतजाम करना भाई। एक है अपने आप को आरास्ता करना, वो है तहजीबुल अखलाक, और एक है पूरी जमात की मसलहतें, यानी एक घर में जो रहने वाले हैं, मियां बीवी है, मां बाप और बच्चे हैं, तो इसका नाम क्या है? तदबीरे मंजिल, के घर का इंतजाम कैसे चलाया जाए, किस तरीके से चलाना अच्छा है। व इम्मा इल्मुम बिमसालिह जमातिन मुशारकतिन फिल मदीनति, या ये इलम होगा एक ऐसी जमात के मसलहतों का जो शरीक होंगी एक शहर के अंदर। व युसम्मा बिस्सियासतिल मदनियति, और इसको सियासत मदनिया कहते हैं। सियासत का माना तदबीर भाई, पूरे शहर का इंतजाम कैसे चलाया जाएगा, किस तरह ऐसी चीजें कि हर एक के लिए आसानी हो, राहतें हो, ये सारा इसके अंदर आ गया भाई। अम्मन नजरिया, बाकी दूसरी किस्म हिकमत नजरिया। फली अन्नहा, जी हिकमत नजरिया याद रखो, या तो इसके बारे में ऐसी चीजों के अहवाल से बहस होगी जो खारिज में भी मादे की मोहताज हैं और जहन में भी मादे की मोहताज हैं, और इसका नाम इल्म तबीई है। क्या नाम है? इल्म तबीई। और या ये ऐसी चीज के अहवाल के बारे में बहस करेगा जो खारिज में तो मादे की मोहताज है, जहन में मादे की मोहताज नहीं है, इसका नाम इल्म रियाजी है। क्या नाम है? इल्म रियाजी है। और या ऐसी चीजों के अहवाल से जो न खारिज में मादे की मोहताज हैं और न जहन में मादे की मोहताज हैं, जैसे अल्लाह ताला की जात और उकूल अशरा हैं, तो इसका नाम इल्म इलाही है। क्या नाम है? इल्म इलाही है। तो हासिल कलाम क्या हुआ? अच्छा चलो, हां तर्जमा भी देख लें भाई, इसका भी तर्जमा देख लें।
कहते हैं अम्मा नजरियतु फली अन्नहा इम्मा इल्मुम बि अहवाल मा ला यफ्तकिरु फिल वुजूद अल खारिजी व तअक्कुल इला अल माद्दती, या तो इसमें बहस होगी उन चीजों के बारे में जो न वजूद खारिजी में मादे की मोहताज हैं और न तअक्कुल में यानी न जहन में। कल इलाही, जैसे कि इलाह है, माबूद है। वह युसम्मल इल्म अल आला, और इसको इल्म आला भी कहते हैं। वल इलाही, और इल्म इलाही भी कहते हैं। वल फलसफत अल उला, और इसको फलसफा उला भी कहते हैं। वल इल्म अल कुल्लिया, और इसको इल्म कुल्ली भी कहते हैं। व मा बादत तबीआती, और इसको इल्म मा बादत तबीआ भी कहते हैं। वकद युतलकु अलैहि मा कबल तबीआती ऐजा नादिरन, और कभी कभार इस पर मा कबल तबीआत का इतलाक भी किया जाता है। भई ये इल्म इलाही है, उन अहवाल उन चीजों के अहवाल के बारे में बहस जो ना खारिज में मादे की मोहताज हैं और ना जहन, जैसे अल्लाह ताला की जात है और जैसे मनातिका के नजदीक उनका अकीदा है जी उकूल आशरा हैं, जो 10 अकलें हैं जो अल्लाह ने पैदा फरमाई वो क्या कर रही हैं, इस कायनात का निजाम चला रही हैं, अगरचे ये गलत अकीदा है तो, लेकिन बहरहाल इसमें उन चीजों के बारे में बहस होती है जो ना वो खारिज में मादे की मोहताज हैं और ना जहन, जैसे अल्लाह ताला की जात है, अल्लाह अपने वजूद में किसी मादे के मोहताज नहीं है, ना खारिज में और ना जहन में भाई। और इसको इल्म इलाही कहते हैं क्योंकि इसका सबसे आला जुज इलाह यानी माबूद है, लिहाजा इसका नाम क्या, इल्म इलाही। और नीस चूंकि इसमें माबूद के बारे में बात होती है इसलिए इसका नाम इल्म आला भी है, और इसका नाम फलसफा उला भी है, और नीस इसका नाम इल्म कुल्ली भी है, कई नाम इन्होंने आपको बतला दिए। वह इम्मा इल्म भी अहवाल यफ्तकिर इलैहा फिल वजूद अल खारिजी दून तअक्कुली कल कुरती, या इल्म होगा उन चीजों के अहवाल का जो वजूद खारिजी के अंदर तो मादे की मोहताज हैं, जहन के अंदर मादे की मोहताज नहीं है। कल कुरा, जैसे कुरा है, कुरा गोल जिस्म, देखो ये कुरा खारिज में तो अपने वजूद में मादे का मोहताज है, खारिज में जब भी होगा कुरा गोल जिस्म, या वो मिट्टी का होगा या लोहे का होगा या तांबे या सोने का या चांदी किसी न किसी चीज का होगा, लेकिन जहन में इसके ताकुल के लिए ये मादे का मोहताज नहीं। इंसान का जब भी आप ताकुल करें, इंसान किस चीज से बना है, गोश्त और हड्डियों से, तो आपको भी जहन में क्या तसव्वुर करना पड़ेगा, गोश्त और हड्डियों कैसे बना हुआ इंसान, बात समझ में आ गई। वह अम्मा इल्म भी अहवाल मा यफ्तकिरु इलैहा फिल वजूद अल खारिजी दून तअक्कुली, और बाकी जानना उस चीज के अहवाल को जो मा यफ्तकिरु इलैहा, वो जो मादे की मोहताज है, फिल वजूद अल खारिजी वजूद खारिजी में, दून तअक्कुली ना के तअक्कुल में, कल कुरती जैसे कि कुरा है गोल जिस्म। वहु अल इल्म अल औसत, और यह इल्म औसत है। वह युसम्मा बिर रियाजी व तालीमी, और इसको इल्म रियाजी भी कहते हैं और इल्म तालीमी भी। वह इम्मा बि अहवाल मा यफ्तकिरु इलैहा फिल वजूदी व तअक्कुली, या ये इल्म होगा उस चीज के अहवाल के बारे में, यफ्तकिरु इलैहा जो मादे की मोहताज है, फिल वजूदी व तअक्कुली वजूद और तअक्कुल दोनों में, कल इंसानी जैसे कि इंसान है। वह हुवल इल्मुल अव्वल, और वह इल्म अव्वल है। वह युसम्मल इल्म तबीई, और इसको इल्म तबीई भी कहते हैं। भाई देखिए फिर हासिल कलाम फिर सुन लीजिए इसका जो यहां इन्होंने तफसील बयान की। कहते हैं इसलिए क्योंकि हिकमत जो है इसमें या तो उन चीजों की बहस होगी जो हमारे इख्तियार और कुदरत में है, या उन चीजों की बहस होगी जो हमारे इख्तियार और कुदरत में नहीं। अगर वो हमारे इख्तियार और कुदरत में है तो वो हिकमत अमलिया है, और अगर वो हमारे इख्तियार और कुदरत में नहीं है तो वो हिकमत नजरिया है। हिकमत अमलिया के जरिए हमारी कुव्वत अमलिया की तकमील होती है, और हिकमत नजरिया के जरिए हमारी कुव्वत इल्मिया की तकमील होती है। और फिर ये हिकमत अमलिया जो है ये तीन किस्म पर है, या तो इसका ताल्लुक होगा ऐसे मसालिह से जिसका ताल्लुक एक फर्द से है और इसका नाम तहजीबुल अखलाक है, या इसका ताल्लुक एक जमात से होगा लेकिन वो जमात एक घर में रहने वाली है यानी मियां बीवी हैं या मां बाप और औलाद वगैरह हैं, और इसका नाम क्या है, तदबीर मंजिल है। इस पूरी जमात की मसलहतों से जो इलम मुतालिक हो उसको क्या कहते हैं, तदबीर मंजिल। या ऐसी जमात की मसलहतों से इस इलम का ताल्लुक है जो एक शहर में या एक मुल्क में रहने वाले हैं, तो इसको सियासत मदनिया कहते हैं। तीन किस्में हो गई, हिकमत अमलिया की तीन किस्में हो गई, तहजीबुल अखलाक, तदबीर मंजिल और सियासत मदनिया। और हिकमत नजरिया जो है वो उन चीजों के अहवाल को जानने का नाम जो हमारे कुदरत और इख्तियार में नहीं है। और ये फिर तीन किस्म पर है, या यह इल्म इलाही होगा, या इल्म तबीई होगा, या इल्म रियाजी होगा। इल्म इलाही वो है जिसके अंदर उन चीजों के अहवाल से बहस होती है जो न खारिज में मादे की मोहताज हैं और न जहन में, जैसे अल्लाह ताला की जात। अल्लाह ताला की जात अपने वजूद में मादे की मोहताज नहीं, तो न खारिज में मादे की मोहताज और ना जहन में मादे की मोहताज, और इसका नाम क्या है, इसका नाम क्या है, इल्म इलाही। और या खारिज में भी मादे की मोहताज है और जहन में भी मादे की मोहताज है, और उसका नाम इल्म तबीई है, जैसे इंसान है, ये पहाड़ वगैरह जो कुछ आप देखते हैं। देखो खारिज में इंसान किस चीज से बना है, गोश्त और हड्डियों से। जहन में ताकुल के लिए भी आपको इंसान का जब तसव्वुर करना पड़ता है तो उसका वैसी ही सूरत जहन में आती है कि किससे बना हुआ है, गोश्त और हड्डियों से बना हुआ है। तो ये इसको इल्म तबीई कहते हैं जो उन चीज के अहवाल से बहस करता है जो खारिज में भी मादे की मोहताज और जहन में भी मादे की मोहताज। या उस हिकमत के अंदर ऐसी चीजों के अहवाल से बहस होगी जो खारिज में तो मादे की मोहताज हैं, जहन में मादे की मोहताज नहीं, उसको इल्म रियाजी वगैरह कहते हैं। जिसमें इल्म रियाजी आ गया, हंदसा वगैरह आ गए, जिस ये ज्योमेट्री की शक्लें, जैसे देखो एक कुरा है, गोल जिसम है, ये खारिज में हो तो ये किसी न किसी चीज का होगा, लेकिन जहन में इसके ताकुल के लिए, इसके तस्वुर करने के लिए किसी खास मादे का यह मोहताज नहीं है। आप कुरे का तस्वूर करते हैं, गोल जिसम, या एक चौकोर जिसम का तस्वूर करते हैं जिसको मुरब्बा कहते हैं, या मुस्ततील है जो जरा लंबा है, या मुसल्लस है जिसके तीन कोने होते हैं। ये चीजें खारिज में जब भी होंगी किसी न किसी चीज की होंगी, या पत्थर की हैं, या लकड़ी की हैं, या लोहे की हैं, तो खारिज में ये अपने वजूद के अंदर ये मादे की मोहताज हैं, किसी मखसूस मादे की, लेकिन जहन में ये ताकुल के लिए किसी मखसूस मादे की मोहताज नहीं है। तो इसको क्या कहते हैं, इल्म रियाजी और इल्म हंसा वगैरह। तो मालूम हुआ हिकमत नजरिया की भी तीन किस्में हो गई, नंबर एक इल्म इलाही, और नंबर दो क्या है, इल्म रियाजी, और नंबर तीन क्या है, इल्म तबीई। इल्म इलाही में उन चीजों के अहवाल से बहस जो ना खारिज में मादे की मोहताज ना जहन में, और इल्म रियाजी में उन चीजों के अहवाल से बहस जो खारिज में तो मादे की मोहताज हैं, जहन में मादे की मोहताज नहीं, और इल्म तबीई में उन चीजों के अहवाल से बहस जो खारिज में भी मादे की मोहताज हैं और जहन में भी मादे की मोहताज हैं। बात समझ में आ गई जी। अब देखिए भाई किताब पर शरा के अंदर तो कहते हैं, सुम मालत तकदीर इसानी, फिर दूसरी तकदीर पर, यानी अगर मंतिक भी हिकमत में से हो, फहुआ मिन अकसामिल हिकमत नजरियती, तो ये किसकी अकसाम में से है, हिकमत नजरिया की अकसाम में से है, हिकमत अमलिया की अकसाम में से नहीं है। तो ये हिकमत नजरिया की अकसाम में से है, अलबाहिसती, वो हिकमत नजरिया जो बहस करती है, अम्मा लैसा वजूदुहा बिकुदरतीना व इख्तियारीना, उन चीजों के बारे में जिनका वजूद हमारे कुदरत और इख्तियार से नहीं है। सुम हल हुआ हीन इजिन असलम मिन उसूल हिकमत नजरियती और मिन फुरूइल इलाही, फिर जब ये मंतिक उलूम में हिकमत में से है और हिकमत नजरिया में से है, तो फिर उस वक्त ये देखा जाएगा कि ये उसूल हिकमत नजरिया में से है या फुरूए इलाही में से है। याद रखिए हिकमत नजरिया के उसूल पांच हैं और इसी तरह फुरूए इलाही के दो फुरूए हैं, तो फिर ये देखा जाएगा कि ये किन में से है, उसूल हिकमत नजरिया में से कोई असल है या ये फुरूए इलाहिया में से कोई फरा है। भाई तो मजीद तफसील की यहां जरूरत नहीं, कुछ तफसील मैंने बयान कर दी कि उलमा इसमें इख्तिलाफ करते हैं। बाज उलमा क्या फरमाते हैं कि मंतिक उलूम हिकमत में से है, बाज फरमाते हैं कि उलूम हिकमत में से नहीं है। अगर उलूम हिकमत में से हो तो फिर ये उलूम नजरिया में से होगा, यानी हिकमत नजरिया में से होगा, और फिर उसके बाद ये देखा जाएगा कि हिकमत नजरिया की कौन सी किस्म है, उसूल हिकमत नजरिया में से है या फुरूए इलाही में से है। भाई बस मजीद तफसील की यहां जरूरत नहीं है। भाई
तो कहते हैं सुम्मा हल हुआ हीन इज़िन असलुम मिन उसूल हिकमत नजरियती औ मिन फुरूइल इलाही। फिर ये उस वक्त यानी जब यह हिकमत नजरिया में से है, ये हिकमत नजरिया के उसूल में से कोई असल है। तर्जमा समझ में आ रहा है, हुआ हीन इज़िन असलुन, क्या उस वक्त ये कोई असल है, मिन उसूल हिकमत नजरियती, हिकमत नजरिए के उसूल में से कोई असल है, और मिन फुरूइल इलाही या फुरूए इलाही में से है, इल्म इलाही की फुरूआत में से है। वल मकाम ला यसऊ बस्तु ज़ालिकल कलाम, और कहते हैं इस मकाम पर इससे ज्यादा तफसील की गुंजाइश नहीं है। बस्त तफसील को कहते हैं, वल मकाम, और ये जो मकाम है ला यसऊ, इसमें गुंजाइश नहीं है बस्तु ज़ालिकल कलाम, इस कलाम की तफसील की इसमें यहां गुंजाइश नहीं। इब्तिदाई तलबा की किताब है, उनके लिए इतना ही काफी है। चलिए बस करें, बात अच्छी तरह समझ में आ गई। हासिल कलाम ये आखिर में जो थोड़ी सी बहस आई वो सिर्फ ये इन्होंने जिक्र की कि फिर तालिब इल्म के लिए पांचवीं चीज ये जानना जरूरी है कि उसको ये बतलाया जाए कि ये किस नौ का इलम है, ताकि वो उसी किस्म के मसाइल उस इलम में तलाश करे कि यह उलूम हिकमिया में से है या नहीं। अगर है तो फिर ये हिकमत अमलिया में से है या हिकमत नजरिया में से है। जैसे मंतिक जो है इसके बारे में भी इख्तिलाफ है कि यह हिकमत में से है या नहीं। फिर अगर हिकमत में से है तो फिर यह हिकमत नजरिया के अंदर शामिल होगा, और हिकमत नजरिया जो है उसके अंदर हमारी कुव्वत इल्मिया की तकमील होती है, और इसमें उन चीजों के अहवाल से बहस होती है जो हमारे कुदरत और इख्तियार में नहीं है। और फिर उसके बाद फिर यह बहस होगी कि यह हिकमत नजरिया के उसूल में से एक असल है या यह फुरूए इलाही में से एक फरा है भाई, और कहते हैं मजीद तफसील की यहां गुंजाइश नहीं है। बात समझ में आ गई अच्छी तरह। तो हासिल कलाम क्या, हिकमत अमलिया की कितनी किस्में, तीन, कौन कौन सी, तहजीबुल अखलाक, तदबीर मंजिल और सियासत मदनिया। और हिकमत नजरिया की कितनी किस्में, तीन किस्में, कौन कौन सी, इल्म इलाही है और इल्म तबीई है और इल्म रियाजी है। इल्म इलाही कौन सा इलम, जो उन चीजों के अहवाल से बहस जो ना खारिज में मादे की मोहताज और ना जहन में, और इल्म रियाजी उन चीजों के अहवाल से बहस जो खारिज में तो मादे की मोहताज है, जहन में मादे की मोहताज नहीं, और इल्म तबीई वो है जो खारिज में भी मादे की मोहताज और जहन में भी मादे की मोहताज है। बात समझ में आ गई, चलिए बस पे। हादा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।